السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
ایک دفعہ پھر زور سے السلام علیکم ورحمۃ اللہ وبرکاتہ. میری قسمت میں بھی کوئی ایسا سجدہ کر دے جو میرے سارے گناہوں کا مداوع کر دے. میری قسمت میں بھی کوئی ایسا سجدہ کر دے جو میرے سارے گناہوں کا مداوع کر دے, ساری دنیا سے چرا کر مجھے اپنا کر لے, ساری دنیا سے چرا کر مجھے اپنا کر لے, میری مٹی کو خدایا سونا کر دے. میری آج کی گفتگو کا عنوان ہے ول اللہ فار گیو می, کیا اللہ مجھے بخش دے گا, کیا اللہ مجھے معاف کر دے گا. اور یہ سوال جو ہے ہم میں سے ہر مسلمان کے دل کی دھڑکن ہے, ہر مسلمان کے آنکھوں کا آنسو ہے یہ سوال. میں اور آپ, ہم میں سے ہر شخص جب اپنی پچھلی زندگی پر نظر ڈالتے ہیں, وہ زندگی جو بہت طویل ہے, وہ راتیں جو بہت گہری تھیں, وہ دن جو بہت روشن تھے, کبھی چھپ چھپ کر, کبھی کھڑکیوں پہ پردے ڈال ڈال کر, کبھی دوسروں سے نظریں چرا کر, کبھی کمپیوٹر پہ بیٹھے تھے اور بہت سے کلک کیے تھے جب امی کمرے میں آئی تھیں, جب بچوں میں سے کوئی آیا تھا, کیونکہ کسی ایسی سائٹ پر تھے جو کہ وہ اچھی نہیں تھی. کچھ ایسی بہت سے پاس ورڈ میں نے اور آپ نے رکھے ہوئے ہیں, بہت سے ای میل ایڈریس بنائے ہوئے ہیں. کچھ گناہوں کے لیے ای میل ایڈریس ہیں, کچھ کلک جو ہے وہ گناہوں کے ہیں. اور کبھی دنیا سے ڈرے, کبھی لوگوں سے ڈرے, کبھی اپنوں سے ڈرے, کبھی بیگانوں سے ڈرے. اور اپنوں کو خوش کرنا, لوگوں کو خوش کرنا, لوگ کیا کہیں گے, لوگ کیا کہیں گے. اور زندگی گزرتی رہی اور راتیں بیتتی رہیں, دن گزرتے رہے, اور پھر میں اور آپ لڑکپن سے جو ہے وہ بلاغت کی زندگی, بلوغت کی طرف, پھر جوانی کی طرف, پھر جوانی سے جو ہے ادھیڑ پن کی طرف, پھر ادھیڑ پن سے بڑھاپے کی طرف. اور ہم میں سے کتنے لوگ ہیں جو دنیا سے چلے بھی گئے, لیکن جو پیچھے پلٹ کر نظر ڈالی, یعنی میں اور آپ اب بھی دیکھیں تو ایسے لگتا ہے کہ قبر میں ٹانگیں ڈال کر بیٹھے ہیں, ایسے لگتا ہے کہ بس رخصتی کے دن ہیں, ایسے لگتا ہے کہ وقت بہت تھوڑا ہے, میرے اور آپ کے پاس مہلت عمل بہت کم ہے. اور میں سوچتی ہوں جیسے وہ تین لوگ تھے, سفر کر رہے تھے اور آندھی طوفان آیا, تین دوست سفر کر رہے تھے, آندھی طوفان آیا اور انہوں نے ایک غار میں پناہ لی. آندھی طوفان ایسا تھا, بارش بہت زوروں کی تھی کہ وہ پتھر نے اس غار کو ڈھانپ دیا. میری اور آپ کی زندگی میں بھی گناہوں کی آندھیاں, نافرمانیوں کے طوفان, وہ جو روڈ, وہ ہائی وے جس پہ چل رہے ہیں دائیں اور بائیں, گناہوں کی بشز ہیں. شیطان ہے جو مجھے اور آپ کو بلاتا رہا, مجھے اور آپ کو ڈگمگاتا رہا, وسواس میرے اور آپ کے دل میں ڈالتا رہا. میرا کوئی ارادہ نہیں تھا کہ جو برقع پہنا تھا میں اس کو اتار دوں گی, لیکن میں نے پھر اس کو اتار دیا. میرا کوئی ارادہ نہیں تھا کہ حیا کی چادر کو تار تار کر دوں گی. میری ماں نے میرا نام مریم رکھا تھا, جس نے اپنی عزت اور عصمت کی حفاظت کی تھی. میرا کوئی ارادہ نہیں تھا, لیکن ایسے دوست ملے کہ پھر میں نے حیا کی چادر کو تار تار کر دیا. میرا کوئی ارادہ نہیں تھا کہ لڑکی نے جو گناہ کی دعوت دی ہے میں اس کے ساتھ کسی گناہ میں مبتلا ہو جاؤں گا. میرے باپ نے میرا نام یوسف رکھا تھا, لیکن جب مجھے گناہ کی دعوت ملی تو پھر میں بھول گیا کہ میں یوسف ہوں. پھر یوسف بھول گیا کہ وہ یوسف ہے, وہ یوسف, وہ یوسف جس کو اللہ نے جب بنایا تو اتنا خوبصورت. محمد صلی اللہ علیہ وسلم جب معراج پر گئے تو کہا کہ آدھا حسن اللہ نے یوسف کو دیا ہے اور آدھا ساری دنیا کو. جتنا دنیا کا حسن ہے اگر اس کو جو ہے وہ یعنی اس کو تقسیم کیا جائے تو آدھا اللہ رب العزت نے صرف اکیلے یوسف علیہ السلام کو دیا اور آدھا اللہ رب العزت نے جو ہے وہ پوری دنیا میں بانٹا ہے، جس میں کشمیر کا حسن بھی ہے، جس میں پشاور کے حسین لوگ بھی ہیں، اور جس میں بہت سے خوبصورت چہرے کہ آپ دیکھیں اور میں دیکھوں تو دیکھتی رہ جاؤں، اور وہ حسین صورت جس کو دیکھ کر عورتوں نے اپنے ہاتھ کاٹ لیے تھے پھل کاٹنے کی بجائے، اس کو جب گناہ کی دعوت ملی تو اس نے کیا کہا کہ مجھے اللہ سے ڈر لگتا ہے اور میں اس گناہ کی دعوت کو قبول نہیں کر سکتا، اور وہ عورت اس کے پیچھے بھاگی اور وہ آگے آگے بھاگا اور وہ دروازے کی طرف بھاگا، اور وہ کیا تھا، وہ کیا اللہ کا خوف تھا، اللہ کے علیم اور بصیر ہونے کے پہرے کیسے اللہ نے اس کے دل میں بٹھا دیے تھے، وہ تو بغیر ماں باپ کے تھا، ماں اس کی بچپن میں نہیں تھی، اور پھر باپ سے بھی قدرت نے اس کو محروم کر دیا، اور سگے بھائیوں نے حسد کیا، سگے بھائیوں نے اس کو کنویں کے اندر ڈالا، پھر کیسے اس نے اپنی جوانی کی حفاظت کی تھی؟ میں اور آپ کہتے ہیں مغرب کی دنیا ہے، میں اور آپ کہتے ہیں حالات بڑے خراب ہیں، میں اور آپ کہتے ہیں بچے ہاتھوں سے نکل جا رہے ہیں، میں اور آپ کہتے ہیں کہ میں جو تھی میرے حالات بڑے سخت تھے، اس لیے میں نے پردہ اتار دیا، اس لیے میں نے نمازیں نہیں پڑھی، اس لیے میں نے جو ہے وہ سود پر گھر بک کروا لیا، میں مجبور تھی، میں اور آپ کہتے ہیں میں نے وراثت جو ہے نا اس کی صحیح تقسیم نہیں کی، کیونکہ ہمارے ہاں لڑکیوں اور عورتوں کو وراثت میں حصہ نہیں دیا جاتا تھا، میں اور آپ کیا کرتے ہیں کہ بیٹے کو وراثت سے محروم کر دیتے ہیں، میں اور آپ کیا کہتے ہیں کہ بہت ڈپریشن میں تھی اس لیے شراب پینی شروع کر دی، میرے پاس ایک عورت آئی رو رہی تھی کہ ٹیچر میرے لیے دعا کریں، میری بیٹی شراب پیتی ہے، میری بیٹی شراب پیتی ہے، میرے پاس ایک میری اسٹوڈنٹ آئی کہنے لگی ٹیچر میرے لیے دعا کرے میرا شوہر شراب پیتا ہے، ٹیچر ہمارے حالات بہت خراب ہیں، وہ شراب پی کر آ کے جب مجھے مارتا ہے، جب وہ مجھے مارتا ہے تو وہ شراب پی کر پھر ہوش نہیں رہتا، اور ٹیچر میں اس کے ساتھ رہتی ہوں، میرے لیے دعا کرے، میرے پاس ایک عورت آئی کہنے لگی میرا شوہر اسپیشلسٹ ہے، ہارٹ یا کینسر کچھ کہا اسپیشلسٹ ہے، غصے کا بہت سخت ہے، ٹیچر میرے لیے دعا کریں کہ اللہ اس کے غصے کو کم کر دے، میرے پاس ایک عورت آئی جو میری اسٹوڈنٹ تھی قرآن کی، کہنے لگی بہت خوبصورت بہت پیاری حسین اس کے بچے، کہنے لگی ٹیچر آپ سوچ سکتی ہیں کہ میں کتنے دکھوں میں ہوں، میرے گھر میں کتنے گناہ ہیں، کہنے لگی کہ میرا شوہر شرابی جواری گیمبلنگ جوا کھیلنے والا، اور ٹیچر مجھے پتہ بھی نہیں تھا، مجھے کچھ پتہ نہیں تھا، میرا سارا زیور میری ایک ایک چیز وہ بیچتا رہا اور جوا کھیلتا رہا، کہنے لگی پھر میری ایک بیٹی کا رشتہ آیا، اور اب تو گوگل کرتے ہیں نا لوگ، جب میرے شوہر کے نام کو انہوں نے گوگل کیا نا جو میری بیٹی کا رشتہ آیا، اور وہ ڈاکٹر کا رشتہ تھا جو آیا، تو کہنے لگی کہ سسرال والوں نے جب گوگل کیا ان لوگوں نے تو انہوں نے دیکھا کہ میرے شوہر کے نام کے ساتھ گیمبلر آ رہا تھا، کہ یہ یہاں فلاں سٹیٹ میں فلاں جگہ میں، کیونکہ مجھے 25-27 سال میں دنیا کے بہت سے ملکوں میں مجھے جانے کا، بہت سے سٹیٹس میں جانے کا مجھے اتفاق ہوا ہے، تو کہنے لگی کہ اس کے نام کے ساتھ جواری آ رہا تھا کہ یہ گیمبلنگ کرتا ہے، اور کہتی ہے مجھے یہ بات نہیں پتا تھی، اور ٹیچر پھر مطلب میری اس میں نے اس بہت پیار کیا، اس کو گائیڈ کیا، اس کو سمجھایا، تو کہتی تھی کہ میرا بیٹا جو تھا اس کا رول ماڈل بھی تو میرا شوہر ہی تھا نا، پھر میرا بیٹا بھی شراب پینے لگا، پھر میرا بیٹا بھی گیمبلنگ کرنے لگا، بہت اچھی جاب پہ میرا بیٹا، لیکن ٹیچر آپ میرے دکھ کو کیا سمجھیں، گائیڈ کرتی رہی، پھر ایک دن پھر کتنے دن وہ مجھے نظر نہیں آئی، ملی نہیں، پھر جب موقع ملا اسے جب میں نے بات کی تو کہنے لگی ٹیچر پتہ ہے کیا ہوا، پھر میرے شوہر نے سوسائڈ کر لیا، کیونکہ اس نے اتنے گناہ اتنی غلطیاں کی تھیں، وہ اتنا مایوس ہو گیا تھا، اس کے بعد وہاں کے لوگوں نے اس کو پکڑ کر وہ چینز ہوتی ہیں اس میں باندھ دیا تھا، تو میں نے اس کو کہا، میں اس کو کہتی کہ اس کو ایک امید دلاؤ، اللہ معاف کرنے والا ہے، اللہ بڑے بڑے گناہ معاف کرنے والا ہے، ایک بچی میرے پاس آئی ایسے ہی مسجد بھری ہوئی تھی، بہت بڑا درس تھا، جب درس ختم ہوا تو بچی میرے پاس آئی، اس کی پیلی پیلی رنگت جوان سی ینگ سی بچی تھی 16-17 سال کی، کہنے لگی کہ ٹیچر میں نے لو میں نے کسی لڑکے سے لو کی اور اس کے بعد میں گناہ میں ہو گئی، کیا اللہ مجھے معاف کر دے گا؟ میں نے اسے کہا بیٹا اللہ بہت معاف کرنے والا ہے, اللہ بڑے بڑے گناہوں کو معاف کر دیتا ہے. میں نے اس سے نہیں پوچھا کہ اس سے کیا گناہ ہو گیا تھا, میں نے اس سے نہیں پوچھا. ایک عورت نے مجھے بات کی, کہنے لگی کہ میں نے کسی مطلب میرا شوہر کہیں دور جاب کرتا تھا اور میں نے جو ہے میرے مطلب میں کہیں جاب کرتی تھی اور میرا شوہر کہیں اور دور رہتا تھا, آتا جاتا تھا. میں جہاں جاب کرتی تھی, بہت خوبصورت تھی وہ لڑکی, عورت ینگ سی تھی, کہنے لگی کہ میں آفس والوں نے مجھ پہ ایک الزام لگا دیا کہ اتنے پیسوں کا فراڈ ہے. میرا وہ جو باس تھا نا, مجھے گناہ کی دعوت دیتا تھا, میں اس کا قبول نہیں کرتی تھی. کہنے لگی پھر ایک دن وہ ایسا فراڈ تھا, یا میں وہ اس مطلب میں اس کو پورا نہیں اتر سکتی تھی, یا میں اس کی دعوت کو قبول کر لوں. کہنے لگی میں نے اس کی دعوت قبول کر لی, میرے بچہ پیدا ہو گیا. میرے شوہر کو نہیں پتا کہ یہ بچہ جو ہے نا یہ اس کا نہیں ہے. تو کیا ٹیچر میرا رب مجھے معاف کر دے گا؟ تو میری بیٹیوں, میری ماؤں, میری بہنوں, ول اللہ فار گیو می؟ یس اللہ فار گیو اس. اللہ بڑے بڑے گناہوں کو معاف کرتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, او رات کے اندھیروں میں گناہ کرنے والو, تمہارا رب فرماتا ہے کہ اے رات کے اندھیروں میں گناہ کرنے والو لوٹ آؤ کہ میں تمہیں بخش دوں, اے دن کے اجالوں میں گناہ کرنے والو لوٹ آؤ کہ میں تمہیں بخش دوں. ایک حدیث سے یہ بات پتہ چلتی ہے کہ اللہ رب العزت کو توبہ اور استغفار اتنی پسند ہے کہ اگر لوگ گناہ نہ کرتے تو اللہ ایک اور قوم پیدا کرتا. جو گناہ کرتی وہ اللہ سے توبہ استغفار کرتی, پھر اللہ ان کے گناہوں کو بخش دیتا. تو میرا اور آپ کا رب الرحیم ہے, وہ کریم ہے, وہ سمیع ہے, اور وہ دعاؤں کو قبول کرتا ہے. وہ کہتا ہے میرے بندوں سے کہو کہ وہ مجھ سے مانگے, اجیب دعوت الداعی اذا دعان فلیستجیبوا لی, بس ان کو چاہیے کہ وہ مجھ سے مانگے اور میں ان کی دعاؤں کو قبول کر لوں. تو میری پیاری بہنوں, آج میری گفتگو کا عنوان کیا ہے؟ ول اللہ فار گیو می. تو اصل بات کیا ہے کہ میرا رب, آپ کا رب, وہ 70 ماؤں سے بڑھ کر محبت کرنے والا رب مجھ سے اور آپ سے بہت محبت کرتا ہے. اور وہ کیا فرماتا ہے, جیسے کہ قرآن مجید میں ہے کہ اللہ رب العزت فرماتے ہیں, یہ سورۃ الزمر ہے, اس کی آیت 53 ہے, اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم قل یا عبادی الذین اسرفوا علی انفسہم لا تقنطوا من رحمت اللہ قل یا عبادی الذین اسرفوا علی انفسہم لا تقنطوا من رحمت اللہ ان اللہ یغفر الذنوب جميعا انه هو الغفور الرحیم وانیبوا الى ربکم واسلموا له من قبل أَن يَعْتِيَكُمُ الْعَذَابُ ثُمَّ لَا تُنصَرُونَ. اے محمد صلی اللہ علیہ وسلم, میرے بندوں سے کہہ دو, یا عبادی, اے میرے بندوں. اب آپ دیکھیں اللہ کن کو اپنے بندے کہہ رہا ہے, جو کہ گناہگار ہیں, جنہوں نے اپنی زندگی کو گناہوں سے سیاہ کر لیا ہے, جنہوں نے گناہوں کی گٹھڑیاں اپنے کندھوں پہ لادی ہوئی ہیں. یہ وہ لوگ ہیں جنہوں نے اللہ کے حقوق تو پامال کیے ہی, اللہ کی نافرمانی تو کی ہی, کفر اور شرک تو کیا ہی, اس کے ساتھ ساتھ کیا کیا, بندوں کے حقوق جو تھے اس میں جو ہے وہ ان کو توڑا, بندوں کے حقوق جو تھے ان کو ادا نہیں کیا. تو اللہ کہہ رہا ہے کہ اے محمد صلی اللہ علیہ وسلم کہہ دو, قل کہہ دو, آرڈر کا صیغہ ہے, یا عبادی, اے میرے بندو, اللہ اپنی طرف نسبت کرتا ہے اے میرے بندوں. یہ نہیں کہتا کہ او کافر, او منافق, او نافرمان. ہم بچوں سے ناراض ہوتے ہیں تو کہتے ہیں میں نے اس کو آگ کر دیا, ہم اس کو کہتے ہیں جا, اس کو دھکا دے کر گھر سے نکال دیتے ہیں. میری ایک اسٹوڈنٹ فوت ہو گئی ہے, میرے پاس آئی اور بات ہو رہی تھی, اور بھی بہت سے لوگ بات کرتے ہیں, بتاتے ہیں اپنے حالات, کہتے ہیں کہ بچے نافرمان تھے اور میرا شوہر بہت سخت تھا, اور اگر اس نے بچوں نے نماز نہیں پڑھی, اگر قرآن نہیں پڑھا, تو پھر ہمارے شوہر نے ہمارے بچوں کو گھر سے باہر نکال دیا. اور مغرب کی دنیا میں بہت سے گھروں سے یہ سوال میرے سامنے آتا ہے کہ غصے میں بچوں کو گھر سے باہر نکال دیا. ٹیچر, باہر برف تھی, سنو پڑی ہوئی تھی, بچہ آ کے دروازہ کھٹکھٹاتا رہا اور میں دروازہ نہ کھول سکی. کبھی وہ کھڑکی کھٹکھٹاتا تھا, کبھی وہ دروازہ کھٹکھٹاتا تھا, مجھے اجازت نہیں تھی کیونکہ میرا شوہر کہتا تھا پھر تم بھی گھر سے نکل جاؤ گی. اور ٹیچر, پھر میں اپنے بیٹے کو اپنے گھر میں نہ لا سکی. پھر کیا ہوا ٹیچر, دنیا بڑی خوفناک تھی. پھر میرا بیٹا نائٹ کلبز میں جانے لگا, پھر میرے بچے کے برے دوست بن گئے, پھر میرا بیٹا شراب پینے لگا, پھر میرا بچہ ڈرگز میں چلا گیا. کبھی امریکہ کی کسی اسٹیٹ سے, کبھی کینیڈا کی کسی اسٹیٹ سے, کبھی برطانیہ کے کسی جگہ سے, کبھی پاکستان کے کسی سٹی سے یہ کالز آتی ہیں, اور لوگ کہتے ہیں کہ ہم گناہوں کی وجہ سے, غلطیوں کی وجہ سے, اور بعض اوقات گناہ ویسے نہیں تھے, چھوٹی چھوٹی باتیں تھیں, چھوٹی چھوٹی باتیں تھیں جس پہ والدین نے بچوں کو اچھے سے ہینڈل نہ کیا, جس پہ بہن بھائیوں نے بچوں کو اچھے سے, بہن بھائیوں کو اچھے سے ہینڈل نہ کیا, ان کو تانے دے دیے, ان کو برا بھلا کہہ دیا, ان کو کہا تم کو تم کیا کر سکتے ہو, تم تو کچھ بھی نہیں. تو ٹیچر, وہ آج بھی مجھے وہ دن اور رات یاد آتا ہے, اور پھر بچے ڈپریشن میں چلے گئے, اور کسی نے خودکشی بھی کر لی, کسی نے خودکشی بھی کر لی. مجھے یہ بتائیں کہ میں اور آپ اللہ کو کیا جواب دیں گے, اور میں اور آپ ہوتے کون ہیں کسی کو یہ کہنے والے کہ تو منافق, تو کافر, تو زانی, تو شرابی, تو برا, اور تجھ سے برا تو کوئی ہے ہی نہیں, اور اللہ تجھے بخشے گا ہی نہیں, اور دفع ہو جا میری نظروں سے, اور وراثت سے بچوں کو محروم کر دینے والے. ایک عورت کہنے لگی, میرے شوہر نے وصیت لکھ دی ہے کہ میں نے اس بچے کو آگ کر دیا ہے اور اس کو وراثت میں حصہ نہیں ملے گا. یاد رکھو, وراثت اللہ کا دیا ہوا قانون ہے. اللہ تعالیٰ کہتے ہیں کہ تلک حدود اللہ, یہ میری حدیں ہیں, اور میری حدوں کے مطابق جو فیصلہ نہیں کرے گا, جو عورت کو ہم محروم کرتے ہیں وراثت میں سے, جو لڑکی کو محروم کرتے ہیں یا کسی لڑکے کو کر دیتے ہیں, اور اللہ تعالیٰ وراثت کے بارے میں کیا کہتے ہیں, بار بار قرآن میں کہتے ہیں تلک حدود اللہ, یہ اللہ کی مقرر کی ہوئی حدیں ہیں. اور قرآن میں اللہ رب العزت کیا فرماتے ہیں, وصیت من اللہ, یہ اللہ کی وصیت ہے, وصیت من اللہ. پھر اللہ تعالیٰ کیا کہتے ہیں, فریدت من اللہ, یہ اللہ کا مقرر کیا ہوا ایک فرض ہے. تو وراثت کا قانون جو ہے, خواہ لڑکے کا ہو, خواہ لڑکی کا ہو, خواہ بیوی کا ہو. بعض اوقات ہمارے ہاں یہ ہوتا ہے کہ یہ سیکنڈ عورت ہے نا, جو دوسری شادی ہے, تیسری شادی ہے, اس عورت کو نہیں دیتے, پہلی ہی کہتی ہے کہ مجھے ملنا چاہیے کیونکہ یہ سیکنڈ ہے, یہ تھرڈ ہے. اگر سیکنڈ وہ مرد تین شادیاں کرتا ہے تو 1/8 میں سے ہر ایک کو حصہ دینا ہی دینا ہے. بعض اوقات ہم یتیم کو محروم کر دیتے ہیں, اور ہمارے ہاں لڑکیوں کو, عورتوں کو, بچوں کو, لڑکوں کو ایک ظلم ہے جس کی ایک داستان ہے. اور قرآن مجید میں اللہ تعالیٰ کہتے ہیں وراثت کے, وراثت کو صحیح طریقے سے جو نہیں دیتے, وَمَنْ يَعْصِ اللَّهَ وَرَسُولَهُ, جس نے اللہ اور اس کے رسول کی نافرمانی کی, وَيَتَعَدَّ حَدُودَهُ, اور اس کی حدود سے میں حد سے بڑھ گیا, يُدْخِلْهُ نَارًا خَالِدًا فِيهَا, اس کو داخل کیا جائے گا, وہ داخل ہونا نہیں چاہے گا, وہ دوڑے گا, وہ بھاگے گا, وہ رسیاں توڑائے گا, اللہ کی پولیس اس کو پکڑ پکڑ کر دہکتی ہوئی آگ میں پھینک دے گی. یدخلہ نارا خالدا فیہا ولہ عذاب مہین, اور ان کے لیے دردناک عذاب ہے۔ تو میری پیاری بہنوں، قانون وراثت کا ہو، یہ تو بندوں کے حقوق ہیں نا، اور اللہ نے مقرر کیے ہیں، اور میں اور آپ کیا کہتے ہیں، ناراض ہو کر ہم دوسروں کو ان کے حقوق سے محروم کر دیتے ہیں۔ میں اور آپ کا کوئی اس میں جو ہے وہ، یعنی نہ تو کوئی کریڈٹ ہے اور نہ ہی کوئی طاقت ہے، نہ ہی کوئی جرت ہے کسی کو اس کے حصے سے ہم محروم کر دیں۔ کبھی دادا جو ہے وہ کیا کرتا ہے کہ اپنے پوتوں کو دے دیتا ہے، کہ ایک میں نے کسی کے بارے میں سنا کہ بیٹی نے حصہ مانگ لیا، باپ نے زندگی میں، باپ نے یعنی اس بیٹی کے باپ نے زندگی میں پوتوں کے نام جو تھا وہ ساری وراثت لگوا دی، بیٹے زندہ تھے تاکہ بیٹیاں نہ لے لیں، اور میں نے اپنی آنکھوں سے اس گھر کو تباہ و برباد ہوتے دیکھا، تباہ اپنی آنکھوں سے، جن پوتوں کے نام لگوایا تھا، پھر ایک پوتا جو تھا اس کی پہلے طلاق ہوئی، پھر اس کے بعد وہ جو لڑکا تھا اس نے ایک لو میرج کی، اور وہ جو عورت آئی اس کے گھر میں اس نے اس کی ساری جائیداد پر قبضہ کیا، اور وہ لڑکا جو تھا اس کو کچھ دے کے مروا دیا، اور وہ جو ان کے پاس محل جیسا گھر تھا نا اس سے محروم ہو کر وہ فیملی ڈیرے پہ چلی گئی۔ کہ اللہ کی حدوں کا جو مذاق اڑاتے ہیں نا، اللہ دنیا میں ہی پھر بعض اوقات اگر اللہ انتقام لینے پر آ جائے تو پھر اللہ جیسا انتقام لینے والا کوئی نہیں، لیکن اللہ گناہوں کو معاف کرنے والا بھی ہے۔ تو یہاں پہ یعنی جو بڑے بڑے بھی گناہ کرتے ہیں اللہ رب العزت ان کو کیا کہتے ہیں، اے میرے بندو، میں اور آپ کیا کہتے ہیں، یا نافرمان، مجھے منہ نہ دکھانا، میری آنکھوں نظروں سے دور ہو جاؤ۔ اور بچوں سے غلطیاں ہو جاتی ہیں، بہنوں سے غلطیاں ہو جاتی ہیں، بھائیوں سے غلطیاں ہو جاتی ہیں، ماں باپ سے غلطیاں ہو جاتی ہیں، بعض بچے نہیں مانتے، بعض ماں باپ نہیں مانتے، بعض اولاد نہیں مانتی، وہ آتے ہیں وہ کہتے ہیں کہ ماما دیکھیں پلیز مجھے معاف کر دینا، کہتے ہیں ماں ادھر کو منہ کر لیتی ہے، ماں ادھر کو منہ کر لیتی ہے۔ اگر میں اور آپ چاہتے ہیں کہ میرا اور آپ کا رب مجھے اور آپ کو معاف کر دے، تو ہمیں دوسروں کو سینوں سے لگانا چاہیے، غلطیوں کو معاف کر دینا چاہیے۔ اللہ بہت غفور و رحیم ہے، اور اللہ کی صفات کا عکس میری اور آپ کی زندگی میں نظر آنا چاہیے۔ میں جب یہ آیت نازل ہوئی تو بعض صحابہ اور بعض تابعین، اور بعض تابعین کہتے ہیں کہ یہ آیت جو ہے نا میری زندگی کا سرمایہ ہے، کہ جب یہ آیت نازل ہوئی تو ہمیں ہوا کہ ہم نے تو ایسے ایسے گناہ کیے تھے پہلے۔ آپ کو پتہ ہے جو لوگ صحابی بنے وہ کون تھے؟ وہ جو جن کے جو شراب کے رسیہ تھے، جو لڑکیوں کو زندہ درگور کرتے تھے، جن کو پتہ ہی نہیں تھا کہ اللہ کون ہے اور اللہ کا رسول اور اطاعت اور نیکی اور سب، اس سے وہ لوگ محروم تھے، جو تعلیم اور تہذیب سے ناآشنا تھے، جبکہ انسانیت سسک رہی تھی۔ تو تب اسلام آیا تھا نا، اور جب انہوں نے لا الہ الا اللہ پڑھا تو اللہ نے ان کے سارے گناہ معاف کر دیے۔ لا الہ الا اللہ کا پڑھنا سارے گناہوں کو معاف کر دیتا ہے۔ میری ایک ریورٹڈ مسلم اسٹوڈنٹ تھی، تو کہنے لگی، پھر میری اسٹوڈنٹ بنی، میرے سے ناظرہ پڑھنے آنے لگی، پھر مجھ سے ترجمہ تفسیر سے اس نے قرآن پڑھا، کہنے لگی کہ آپ کا آنا اور آپ سے قرآن پڑھنا میری زندگی میں بہار کی طرح ہے، آپ نے مجھے ایک امید دی ہے۔ جب ایک دفعہ پورا میرا قرآن مکمل ہوا، میں نے لوگوں سے پوچھا آپ نے کیا سیکھا، تو اٹھ کر رونے لگی، بڑا وہ روئی، کہنے لگی کہ میری لو میرج تھی، ایک مسلمان لڑکے سے میں نے لو کی، میرے سسرال والوں نے میرے ساتھ اور مسلم کمیونٹی نے میرے ساتھ بہت برا سلوک کیا، وہ کہتے تھے کہ تو یہ اتنی بری ہے، مجھے ایکسیپٹ نہیں کرتے تھے، مجھ سے بات نہیں کرتے تھے، کہ میں نے تو پتہ نہیں کیا، مطلب ظاہر ہے کہ میں مسلمان تھی نہیں۔ ہم غیر مسلموں کو جب وہ مسلمان بھی ہوتے ہیں ہم اپنے اندر ایکسیپٹ نہیں کرتے، ہم ان کو وارملی ویلکم نہیں کرتے، ہم ان کو اسمائل نہیں دیتے، ہم ان سے پیار نہیں کرتے۔ میں اور آپ کون ہوتے ہیں یہ فیصلے کرنے والے کہ وہ نیک ہے کہ میں نیک ہوں؟ یہ تو ہر ایک کا، بندے کا اور اللہ کا معاملہ ہے۔ اللہ نے تو اس کو بھی معاف کر دیا جس نے 100 قتل کیے تھے، پتہ ہے آپ کو وہ کہانی، یہ بھی بخاری کی روایت ہے کہ ایک شخص نے 100 قتل کیے، اور پیارے نبی صلی اللہ علیہ وسلم صحابہ میں بیٹھے تھے، رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے صحابہ کو موسیٰ علیہ السلام کا، بنی اسرائیل کا ایک واقعہ سنایا، کہنے لگے ایک شخص نے 100 جو تھے وہ مرڈر کیے، 100۔ اب اس کے دل میں خیال آیا کہ میں نے تو بڑے گناہ کیے ہیں، پتہ نہیں اب اللہ میرا بخشے گا کہ نہیں مجھے بخشے گا، اور اللہ مجھے کیسے بخشے گا، ایک نہیں 100 قتل کر لیے۔ کہتے ہیں کہ 99 قتل کیے تو ایک اسکالر کے پاس گیا، پہلے 99 کیے تو ایک اسکالر کے پاس گیا، کہنے لگا حضرت کیا میری توبہ قبول ہو سکتی ہے کیونکہ میں نے اتنے گناہ کیے ہیں؟ تو اس نے کہا نہیں نہیں تمہیں تو اللہ کبھی بھی نہیں بخشے گا. اس نے اتنا غصے میں تھا اس نے اس کو بھی قتل کر دیا. پھر وہ دوسرے کے پاس گیا, پھر اس سے پوچھا کیا کیا حضرت میری بھی توبہ ہو سکتی ہے؟ اب وہ 100 کا قاتل بن گیا تھا نا, تو اس نے کہا ہاں تمہاری توبہ قبول ہو سکتی ہے, تم اس جگہ کو چھوڑ دو, ایک فلاں بستی جو ہے نا اس جگہ سے ہٹ کر ایک اور جگہ چلے جاؤ اور وہاں پہ اپنی زندگی کی ابتدا کرو. تو اس نے ایسا کیوں کہا تھا؟ اس نے اس لیے کہا تھا کہ جو تم توبہ کرو گے نا لیکن ارد گرد کے لوگ تمہیں تانے دیتے رہیں گے کہ یہ تو قاتل ہے, دیکھو جی جیسے لوگ کہتے ہیں لو جی 100 چوہے کھا کر بلی حج کو چلی, بڑی بنتی ہے حور پری, ہم نے نہیں دیکھا اس حسین کا چہرہ, پہلے تو ایسے ہی پھرتی رہتی تھی, تصویریں اس کی بنتی تھی, میگزین میں بھی آئی تھی, ڈرامے میں بھی آئی تھی, فلموں میں بھی آئی تھی, اور بڑا جب درس دینے لگ گئی, ہم جانتے نہیں اس کو, مولون کو, اس حاجی کو, حاجن کو ہم نہیں جانتے. تو ایک عورت, ایک مرد, ایک لڑکی, ایک لڑکا توبہ استغفار کر کے جب ایک اچھی نئی زندگی کی ابتدا کرتا ہے, اپنے گھر والے ہی اس کو تانے دیتے ہیں, کبھی بیوی, کبھی شوہر, کبھی بچے, کبھی دوست, کبھی رشتہ دار, کبھی سوسائٹی. پھر وہ کہتا ہے کہ اچھا میں تو اتنا گناہگار ہوں تو اچھا پھر کیا کروں نا, تو مایوس ہو کے وہ اس کو کرنا پھر چھوڑ دیتا ہے. تو اب وہ شخص جو تھا اس نے توبہ تو کی اور سچی توبہ کی, تو کہا اس بستی کو چھوڑ کر چل پڑو. اچھا توبہ کی اور چل پڑا. جب چل پڑا تو راستے میں اس کی موت کا وقت آ گیا, ابھی منزل پہ پہنچا نہیں تھا, راستے میں موت کا وقت آ گیا اور فرشتے آپس میں جھگڑنے لگے. کون سے فرشتے؟ جو عذاب کے فرشتے تھے اور جو رحمت کے فرشتے تھے, دونوں آپس میں جھگڑنے لگے. جو عذاب کے فرشتے تھے وہ کہتے تھے اس کی روح ہم نے نکالنی ہے, کیوں؟ اس لیے کہ اس نے 100 قتل کیے ہیں. جو رحمت کے فرشتے تھے وہ کہتے تھے اس کی روح ہم نے لینی ہے کیونکہ اس نے توبہ کی اور سچی توبہ کی ہے. اب آپس میں جب جھگڑا ہونے لگا تو سمجھ نہیں آ رہی تھی کہ روح نکالے کون. پھر اللہ نے تیسرے فرشتے کو بھیجا, اوپر سے ایک اور فرشتے کو بھیجا, کہا کہ تم جاؤ اور ان میں جج بن جاؤ, پوچھو بات کیا ہے. وہ فرشتہ جو تھا سالس بنا, جج بنا. اور جب انہوں نے, دونوں فرشتوں نے بتایا کہ مسئلہ یہ ہے, تو اللہ نے اس فرشتوں کو حکم دیا تھا, اس کو کہا کہ تم نہ اس کی زمین ماپو کہ یہ توبہ کر کے کتنے قدم چلا ہے اور اس کے قدم منزل سے کتنے دور ہیں. جب زمین ماپی گئی نا تو حدیث میں آتا ہے کہ تھوڑے قدم چلا تھا اور منزل ابھی دور تھی. اللہ تعالیٰ نے زمین کو حکم دیا کہ زمین تو سکڑ جا, جس طرف جانا تھا نا وہ تھوڑی نکلی, وہ قدم تھوڑے ہو گئے, اور جس طرف سے چل کے آیا تھا وہ زیادہ ہو گئے, کیونکہ اللہ نے اس کی توبہ کو قبول کر لیا تھا. اللہ تعالیٰ نے کہا میں نے اس کی توبہ قبول کر لیا ہے, زمین سکڑ جا. وہ زمین سکڑ گئی اور رحمت کے فرشتوں نے اس کی روح کو قبض کر لیا. اور بلوڈ پروفٹ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ پھر اللہ تعالیٰ نے اس کو بخش دیا. تو میری پیاری بہنوں, کوئی کتنا ہی گناہگار کیوں نہ ہو, اس کی زبان کھلتی نہیں ہے گناہوں کی وجہ سے, کبھی کسی کو جو نہ محروم نہ کریں, کبھی کسی کو مایوس نہ کریں, اس کو دعا دیں, اس کا حوصلہ بڑھائیں. شیطان کا حوصلہ مت بڑھائیں. شیطان نے کیا کیا تھا؟ آدم علیہ السلام اور بی بی حوا کو بہلایا تھا, پھسلایا تھا, پھر وہ جنت سے اللہ تعالیٰ نے ان کو دنیا میں بھیجا, اور حضرت پیغمبر تھے نا, ان سے گناہ ہو گیا, غلطی ہو گئی, اور پھر کیا ہوا کہ ان دونوں نے اللہ سے معافی مانگی, ربنا ظلمنا انفسنا, ربنا ظلمنا انفسنا وَإِن لَّمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ. اے ہمارے رب, ہم نے اپنی جانوں پر ظلم کیا ہے, میں نے بھی اور آپ نے بھی. ربنا, اے ہمارے رب, بڑی غلطیاں ہوئی ہیں, بڑی کوتاہیاں ہوئی ہیں, کبھی پردے ڈال کر, کب کھڑکیاں گھر کے دروازے بند کر کے, کبھی یہ دیکھتے ہوئے کہ کسی نے دیکھا تو نہیں ہے, کبھی یہ سوچتے کسی نے سنا تو نہیں ہے. جب فون پر بات کر رہے تھے تو امی کو اپنی ساس اور سسر کی ساری باتیں بتا رہی تھی, چغلی غیبت کر رہی تھی, اور لیکن اللہ تو دیکھ رہا تھا نا کہ جو اس کی اچھی باتیں تھیں وہ تو نہیں بتا رہی تھی, وہ تو نہیں شیئر کر رہی تھی. شوہر نے جو اچھی باتیں میرے ساتھ کی, جو حسن سلوک کیا, وہ تو نہیں, جو چھوٹی موٹی انسانوں سے کمی کوتاہی ہو جاتی ہے وہ بتا رہی تھی. پھر کیا ہوا, اللہ تو ریکارڈ کر رہا تھا نا. ایک میرے پاس نیویارک میں ایک کیس آیا, کہنے لگے کہ جھگڑا ہو رہا تھا اور اس کے شوہر کو گالیوں کی بڑی عادت تھی. کہنے لگی جب میرے شوہر کا کسی سے جھگڑا ہوا تو وہ ٹیپ ریکارڈر کسی دوسرے نے آن کر لیا, میرے شوہر نے جو گالیاں دی نا دوسرے نے وہ ریکارڈ کر لی تھی اور وہ پھر دوسروں کو سناتے تھے کہ آپ اس کے بارے میں بات کرتے ہیں جس نے یعنی وہ جھٹلا بھی نہ سکا, وہ جھٹلا بھی نہ سکا. تو دنیا کی ریکارڈنگ تو مجھے اور آپ کو لاجواب کر دیتی ہے. ایک اور عورت تھی, وہ اپنی بیٹی کے سسرال کے بارے میں کسی سے بات کر رہی تھی, بہت برا بھلا کر رہی تھی. تو جو اس کی بیٹی کا شوہر تھا نا, وہ اس نے بھی کچھ ایسا سسٹم بنایا ہوا تھا, وہ بھی ساری ریکارڈنگ سن رہا تھا. اور پھر کیا ہوا, پھر وہ کہہ رہی تھی اے پکھے ننگے, اے فلاں اتنے برے, اس نے یہ کیا, انہوں نے یہ کیا, اور ہم نے میں نے ان کے ساتھ یہ کیا, ایک بیٹی دی پھر دوسری بیٹی دی, یہ اس نے سلوک کیا اور انہوں نے یہ کیا. اور پھر وہ شوہر نے کہا کہ اچھا تو تمہاری ماں جو ہے وہ یہ باتیں کسی سے کہہ رہی تھی, تو پوری اس نے اس کی باتیں جو تھی وہ سن لی. پھر اس عورت کا میرے پاس فون آیا کہ وہ ساری گلاں انہیں سن لیا نے نا, ہن کی کرا ٹیچر, ہن کی کرا. تو جب اس کا تو ڈر ہے کہ اس نے سن لی ہے, وہ جو نیلی چھت والا, وہ جو سمیع ہے, وہ جو بصیر ہے, جو ہر ایک کی سنتا ہے, جو مظلوم کی بھی سنتا ہے, جس کے ساتھ ہم ظلم کرتے ہیں, جس کے حقوق کو چھینتے ہیں, جس کو مارتے ہیں, جس کو کھانے کو دیتے نہیں ہیں, جن پر ظلم و ستم کی چکی میں ان کو پیستے ہیں, وہ تو سب کی سنتا ہے. اور مظلوم کی دعا میں, مظلوم کی بد دعا میں اللہ اور مظلوم کے درمیان کوئی فاصلہ نہیں ہے. وہ آسمانوں کو, ساتوں آسمانوں کو چیرتی ہوئی عرش کو جا کے ہلا دیتی ہے, اور اللہ مظلوم کی بد دعا کو قبول کر لیتا ہے. مظلوم کی بد دعا سے ڈریں, وہ بہو ہو, وہ بیٹی ہو, وہ بیٹا ہو, وہ داماد ہو, کہیں اللہ مجھ سے اور آپ سے ناراض نہ ہو جائے. تو میری پیاری بہنوں, اللہ تو جس نے 100 قتل کیے اللہ اس کو بھی کہتا ہے یا عبادی, جس نے زنا کیا اللہ اس کو بھی کہتا ہے یا عبادی, جس نے رشوت دی اور لی, جس نے نماز قضا کی, اگر وہ زندگی میں ہے تو سنہرے دور میں ہے کہ ابھی جو ہے وہ اس کی وہ توبہ کر سکتا ہے. کیونکہ محمد صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ کسی کی توبہ اس وقت تک قبول کرتا ہے جب تک کہ وہ غرغرے کی کیفیت میں نہ ہو جائے. اور اگر اس پر غرغرے کی کیفیت طاری ہو جائے, غرغرہ جو ہے وہ آخری سانسیں ہیں, جب دنیا سے تعلق کٹ جاتا ہے اور دوسری دنیا سے جڑ جاتا ہے, اگر اس وقت انسان توبہ کرتا ہے تو اس کی توبہ قبول نہیں کی جاتی. تو میری پیاری بہنوں, سوال کیا ہے, ول اللہ فرگیو می, کیا اللہ مجھے معاف کر دے گا؟ تو آپ کیا جواب سب دیں گے؟ انشاءاللہ اللہ مجھے اور آپ کو معاف کر دے گا. اور یہاں انشاءاللہ اللہ مجھے اور آپ کو معاف کر دے گا اگر میں اور آپ اللہ کی طرف رجوع کرتے ہیں. کیونکہ یہ آیات بھی کیا فرماتی ہیں, اللہ رب العزت کیا فرماتا ہے, یا عبادی الذین اسرفوا علی انفسہم, اے وہ لوگوں جنہوں نے اپنی جانوں پر ظلم کیا ہے تو میری طرف لوٹ آؤ. اسراف, اسرفوا علی انفسہم, اپنی جانوں پر اسراف کیا ہے. اسراف کا مطلب کیا ہے؟ زیادتی کرنا. زیادتی کرنا کیا ہے؟ کہ کوئی بھی چیز جو ہے اس کا حق نہ دینا. اللہ کے ساتھ زیادتی کرنے کا کیا مطلب ہے؟ کہ پھر ہم نے بت بنا لیے, پھر ہم شرک کرنے لگے. دین اسلام کے ساتھ زیادتی کیا ہے؟ کہ ہم دین اسلام کو لے تو لیا, پھر میں اور آپ اس پہ عمل نہ کریں. پھر ہم نے کچھ مغرب سے لیا, کچھ ہندوؤں سے لیا, کچھ سکھوں سے لیا, کچھ انگریزوں سے لیا. یعنی ہم نے لا الہ الا اللہ پڑھ کر اسلام کے کلمے میں داخل ہو گئے, لیکن معاشرت ہم نے ہندوؤں سے لے لی. جوائنٹ فیملی سسٹم, بہو کو شوہر کے ساتھ اس کے شوہر کے ساتھ نہ رہنے دینا. عورت کی شادی مرد کے ساتھ ہوتی ہے, اس کو الگ کر دینا چاہیے. لیکن یہ جو جوائنٹ فیملی سسٹم کا ہم نے یہ جو معاشرت لی, یہ ہم نے ہندوؤں سے لے لی. ہم نے ہم کیا کرتے ہیں, ہم افورڈ بھی کر سکتے ہیں تو ہم چاہتے ہیں کہ ہمارے بچے ہمارے ساتھ رہیں نا. اسلامی طریقہ کیا ہے کہ لڑکی اور لڑکے کو خواہ ایک کمرے کا گھر ہو تو لڑکا جو ہے اس کو نان نفقے کا اس کا ذمہ دار ہے. تو ہم بہو کو اپنی ملازمہ سمجھتے ہیں کہ وہ میری خدمت کرے گی, اگر وہ کر دے تو اس کا احسان ہے. لیکن اولاد کی ذمہ داری بنتی ہے, مطلب اپنے بیٹیاں اور اپنے بیٹے, ان کی ذمہ داری بنتی ہے کہ وہ میری اور آپ کی خدمت کریں. اور جو ہے وہ یعنی لیکن یہ کہ والدین کے ساتھ حسن سلوک کا ذکر ہے کہ وَبِالْوَالِدَيْنِ احسانہ, کہ والدین کے ساتھ حسن سلوک کرو. تو اسلام پھر یہ تعلیم دیتا ہے کہ اس میں لڑکے کے والدین بھی آتے ہیں اور لڑکی کے والدین بھی آتے ہیں. ہمارے ہاں لڑکے کے والدین جو ہیں
उनको बहुत अहमियत दी जाती है, लड़की के वालदैन को जो है यानी लड़की उनसे मिल भी नहीं सकती, उनके लिए वो छोटा सा कोई तोहफा भी देना चाहे तो ससुराल वाले उसका बुरा मानते हैं। तो एहसान के दर्जे की नेकी दोनों वालदैन के लिए है, बीवी के लिए उसके वालदैन उसकी जन्नत है, शौहर के लिए उसके वालदैन उसकी जन्नत है। जब निकाह हो गया, दोनों एक गाड़ी के दो पहिए बन गए, तो गाड़ी चल नहीं सकती जब एक दूसरे के साथ तावो ना किया जाए। तो शौहर की शौहर अच्छा लगता है, उसकी तनख्वाह अच्छी लगती है, उसके निकाह के बाद उसे मिलने वाली औलाद अच्छी लगती है, उसने गाड़ी लेके दी वो मुझे अच्छी लगती है, वो मुझे घर लेके देता है वो मुझे अच्छा लगता है, वो जो जेवर लेके देता है वो सब मुझे अच्छा लगता है। तो मैं और आप अपने शौहर से क्या कहते हैं, आई लव यू, आई किस यू, आई मिस यू, मैं आपके बगैर रह नहीं सकती। और हम लड़कियों को सिखाते हैं कि शौहर के मैदे में कैसे जाना है, शौहर के दिल में कैसे उतरना है, फिर खाने की तरकीब, फिर बीवी एक, कुछ लोग अपनी बेटी की बड़ी ज़बरदस्त ट्रेनिंग करते हैं कि शुरू से मियाँ को अपनी मुट्ठी में ले लेना है, मुट्ठी में ले लेना है, दिल में उसके उतर जाना है, जैसे वो शरबत घोल के किसी को पिला दिया जाए। तो फिर क्या करती है वो हमारी बेटी, वो जुल्म करने लगती है, वो शौहर को क्या कहती है, वो शौहर जो है वो कहती है कि उस बुढ़ी बुढ़े को भी छोड़ो। और फिर जवानी होती है, फिर हुसन होता है, फिर ब्यूटी होती है, फिर नफसानी ख्वाहिशात होती हैं, फिर मियाँ बीवी जब इकट्ठे होते हैं, जब वो बाहर खाना खाने जाते हैं, तो बूढ़े वो वालदैन जिन्होंने वहाँ तक उनको पहुँचाया होता है, फिर वो याद नहीं रहते। जब खाना खाते हैं ना बाहर होटल में, तो उनको एक माँ रोने लगी, कहने लगी कि मेरे साथ रहते हैं, मैं खाना पकाती हूँ तो मुझे पता ही नहीं होता कि कब उठकर चले जाते हैं, फिर मैं उस खाने को अंदर रख देती हूँ। बाहर जाते हैं, टीचर कभी मेरे लिए इतना नहीं कहते कि वो एक सैंडविच मेरे लिए भी ले आए। माँ कहने लगी कि अगर मेरा बेटा जब घर आता है तो पहले मेरे कमरे में आ जाए ना, तो मेरी बहू का मुंह फूल जाता है। तो याद रखें, तनख्वाह अच्छी लगती है, तनख्वाह अच्छी लगती है ना, तो शौहर की जन्नत भी अच्छी लगनी चाहिए। वो शौहर की जन्नत है, उसके माँ और बाप उससे इश्क करें, उससे प्यार करें। अगर उसकी तरफ से वो बुज़ुर्ग हैं, वो बूढ़े हैं, उनकी कुछ ऐसी आदतें हैं जो मुझे अच्छी नहीं लगती, वो आपको अच्छी नहीं लगती, लेकिन याद रखें कि उनकी खिदमत करके, उनकी बातों को बर्दाश्त करके उनको माफ़ कर दें, उनसे दरगुजर का मामला करें, ताकि अल्लाह मेरे और आपके गुनाह माफ़ कर दे। अगर उनसे ज़्यादतियाँ हो भी गई हैं, उनकी इस्लाह की कोशिश करें, उनको बताएं कि अम्मी ये गलत बात है, अब्बा जान ये गलत बात है। डरने की बजाय हर गलत बात उनके साथ शेयर करें, ताकि उनकी आखरत संवर जाए और उनका रब उनसे नाराज ना हो जाए। और यानी वो कहती है, यानी अगर माँ के लिए वो यानी बाहर से खाना खा के आया है, वो कहता है अच्छा अम्मी के लिए भी पैक करवा लेते हैं। फिर वो शौहर जो है ना बेटी बीवी की तरफ देखता है, उसको बीवी की तरफ नहीं देखना चाहिए, उसको वो क्यों बीवी की तरफ देखता है, लेकिन बीवी की का अप्रूवल चाहता है। क्या ये अप्रूवल उसको इस्लाम ने दिया है कि वो बीवी का अप्रूवल चाहता है? नहीं। हदीस में आता है कि एक लड़के की माँ भी है और उसकी बीवी भी है, माँ का हक बीवी के हक पर मुकद्दम है। बीवी के को नान नफका देना, उसके फराइज़ को अदा करना, ये उसके शोहर की जिम्मेदारी है। लेकिन जो उसकी माँ और बाप है, वो उसका माँ बाप का लगाया हुआ फल है, पौधा है। तो बीज उसका, दरख्त उसका, फल उसका, समरात उसके, वो सब कुछ उसका है। लेकिन एट द सेम टाइम माँ बाप को याद रखना चाहिए कि किसी की जो बेटी को लेकर आए हैं, तो उसके हकूक से उसको महरूम ना कर दें। ये बहुत नाजुक सा चैप्टर है, बहुत नाजुक सा चैप्टर है, और मुझे लगता है ये इतना नाजुक है, ये इतना डेलिकेट है, लेकिन बहुत से लोग इस चैप्टर को ना समझने की वजह से, इसकी नज़ाकत को ना समझने की वजह से गुनाह करते हैं। बास बेटे सिर्फ बीवी के हो जाते हैं, बास बेटे सिर्फ माँ बाप के हो जाते हैं। बीवी होती है वो रात के वक्त भी अपने माँ बाप की वजह से बीवी के कमरे में नहीं जाते, वो बीवी के साथ बैठकर खाना नहीं खाते, वो बीवी को साथ लेके घूमने नहीं जाते, इसलिए कि उसके माँ बाप पसंद नहीं करते। तो ये भी गलत है। और दूसरी तरफ कुछ लोग अपनी बीवी के इतने हो जाते हैं कि वो अपनी जन्नत भूल देते हैं। वो कहते हैं बुढ़ी बुढ़े को और क्या चाहिए, सर्दियों के दो जोड़े बना दिए, गर्मियों के दो जोड़े बना दिए, और अब वो क्या चाहती है। तो और बाज़ कहते हैं हम तो डॉलर तो दे देते हैं, उनको आपका और मेरा वजूद चाहिए, उनको आपका और मेरा टाइम चाहिए। उनसे प्यार करें, उनके कंधे दबाएं, उनकी मालिश करें, उनके नाज और नखरे उठाएं, उनकी खिदमत करके जन्नत कमाएं। अपने माँ बाप भी और शोहर के माँ बाप भी, और शोहर को भी इस बात का ख्याल रखना चाहिए कि जैसे मेरी जन्नत मुझे अज़ीज़ है, मैं उसको पसंद करता हूँ, मैं उसको याद करता हूँ, मैं उसको मिस करता हूँ। तो औरतें भी, लड़कियाँ भी 18-20 साल कहीं और गुजारे बिल्कुल डिफरेंट माहौल में, उसके बाद वो निकाह के बाद उन्होंने माँ बाप के गलियाँ छोड़ी, उन्होंने माँ बाप का घर छोड़ा, उन्होंने माँ बाप ने जो कुछ जैसी नज़ाकतों के साथ उनको पाला था वो सारी चीज़ें छोड़कर जब आती हैं तो एकदम दुनिया बदल जाती है। तो उनसे प्यार करना, उनसे शफकत करना, उनसे मोहब्बत करना और उनके एहसासात का ख्याल रखना। याद रखें जो आपस का ताल्लुक है ना, ये जो ताल्लुकात होते हैं ना, ये एहसासात का नाम है। अच्छे ताल्लुकात कानून की ज़बान से पूरे नहीं हो सकते कि कुरान ये कहता है तो हदीस ये कहती है, ये इखलाक की ज़बान से पूरे हो सकते हैं। हज़रत उम्मे सलमा ने एक दफ़ा प्यारे रसूल से पूछा, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप ये बताइए कि अगर किसी औरत के ज़्यादा शौहर हों, एक से ज़्यादा, यानी तलाक की वजह से या डेथ की वजह से पहला ना है अब दूसरा है, तो अब जब वो दुनिया से जन्नत में जाएगी तो वो किस शौहर के साथ जन्नत में रहे, किसका इंतखाब करे? तो प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ए उम्मे सलमा, उस औरत को अपने सारे शौहर जो है ना, उनमें से शौहर किसी एक शौहर को इंतखाब करने का मौका दिया जाएगा। और तुम्हें पता है उम्मे सलमा, वो औरत किस शौहर का इंतखाब करेगी? जिसका इखलाक सबसे अच्छा था, कि हुस्ने इखलाक दुनिया और आखिरत दोनों जहानों की भलाइयाँ लूट ले गया। तो आइए अपने इखलाक को संवारे। कौन कौन चाहता है कि अल्लाह उसको माफ़ कर दे? सारे लोग हाथ खड़ा किए, दोनों हाथ खड़ा करें। मैं और आप, हम सब चाहते हैं। और सच बात है, ये दर्स जब मैंने सोचा कि मैं आप, मतलब ये दर्स का टॉपिक, क्योंकि मुझसे नुज़्ज़त के घर में जो दर्स हुआ था, यहाँ पे मेरा ऑस्ट्रेलिया में 5वां, 6ठा, 7वां दर्स है, जब वहाँ पे दर्स हुआ, एक औरत ने मुझसे एक बात की थी, किसी ने मुझसे एक बात की, तो मैंने उसी को अपने दर्स का टॉपिक बना लिया। और मैंने चाहा कि वो आए और मैं उसको तसल्ली दूँ, मैं उससे प्यार करूँ, मैं उसको बताऊँ कि अल्लाह सारी गलतियाँ माफ़ कर देता है, अल्लाह बड़े बड़े गुनाह माफ़ कर देता है। एक मेरी स्टूडेंट मुझसे कहने लगी, डॉक्टर, मियाँ भी डॉक्टर, कहने लगी कि जब मैं प्रेग्नेंट हुई तो मेरा शौहर कहता था बस एक ही बच्चा चाहिए, और फिर मेरे जो दूसरे बच्चा थे ना, जो मेरी प्रेगनेंसी थी, फिर उसने मेरे अबॉर्शन करवा दिए। मैं नहीं चाहती थी टीचर, उस्ताजा, मैं नहीं चाहती थी। मेरी सास, मेरा शौहर मुझे मजबूर करके ले गए और मैंने अपने बच्चे जो थे ना, मैं ज़ाया करवाती रही, 1, 2, 3 मैं ज़ाया कर, क्या मेरा अल्लाह मुझे माफ़ कर देगा? मैंने कहा हाँ, तेरा रब तुझे माफ़ कर देगा, क्यों, वो बड़े बड़े गुनाहों को माफ़ कर देने वाला है। जहाँ तक अल्लाह के हकूक़ की बात है ना, अल्लाह माफ़ कर देता है। जहाँ तक बंदों के हकूक़ की बात है ना, अल्लाह उस वक्त तक माफ़ नहीं करता जब तक कि वो माफ़ ना कर दे। तो अब हम देखते हैं कि जैसे मेरा टॉपिक क्या है कि विल अल्लाह फॉरगिव मी, क्या मेरा अल्लाह मुझे माफ़ कर देगा? तो तौबा किसे कहते हैं? तौबा का लफ्ज़ तौब से निकला है और इसके मानी है पलट आना। इसके मानी क्या है? पलट आना। तो यहाँ पे भी इस आयत में क्या है कि ए लोगों, ए मेरे बंदों, जिन्होंने अपनी जानों पर जुल्म किया है, और जुल्म की फहरिस्त बड़ी तवील है। अच्छा, मैं और आप दूसरों की फहरिस्त ना तैयार करें कि मेरी सास ने क्या क्या गुनाह किए हैं। जो ही बात होती है ना ज्यादती की, जुल्म की, फौरन सास की एक डरावनी सी पिक्चर आंखों के सामने आने लगती है। फौरन बहू जो है ना वो जालिम बनकर मेरे सामने आती है। फौरन मेरा शौहर, एक औरत ने कहा ना कि सास तो इधर थी नहीं, शौहर को कहने लगी पर तूने मुझे सास की कमी का एहसास नहीं होने दिया। शौहर तो नाराज हो गया कि तू और ये जुर्रत। कहने लगी मैंने सोचा था एक अमेरिका होगा, एक कैनेडा होगा, एक बर्तानिया होगा, एक ऑस्ट्रेलिया होगा, एक जर्मनी होगा, मजे करूंगी, बुढ़ी बुढ़ा तो पीछे रह गए। उफ टीचर, मेरा शौहर जो है वो तो मेरी सास अच्छी है, मेरा शौहर उससे भी बढ़कर जालिम और कंजूस है, ज्यादती करता है। मेरी सास जो है ना, मेरे साथ बहुत मोहब्बत करती है। टीचर जब से मेरी सास फौत होगी ना, मैं उसको मिस करती हूँ, मैं उसको याद करती हूँ। तो मेरी प्यारी बेटियों, मेरी प्यारी माओ, मेरी प्यारी बहनों, मेरे प्यारे बच्चों, पहला सबक क्या है कि जिन्होंने अपनी जानों पर जुल्म किया है उसकी मैं और आप अपनी फहरिस्त बनाएं। मैंने जो गलतियां की हैं और अपनी आंख के कैमरे में अपने ज़मीर की अदालत में अपने आप को खड़ा करें। जब हशर में पूछा जाएगा था पास खजाना कुव्वत का, वो किस मकसद पे सरफ किया, उस वक्त कहोगी क्या बोलो, हर उज़र को कांटे पर तोलो। तो आइए अपनी अपनी फहरिस्त बनाते हैं। ये मेरा और आपका होमवर्क है कि अब तक की ज़िंदगी में मैंने किस किस की गीबत की, मैंने किस किस की चुगली की, मैंने किस किस की तलाक दिलवाई, मैंने कितनी दफ़ा अपने बेटे को, अपनी बहू की जब शिकायतें लगाई तो मेरे शौहर, मेरे बेटे ने मेरी बहू को पीटा। वो ज़रा लिस्ट बनाएं कि कितनी शिकायत लगाती थी मैं। मेरे एक फ़ोन से, मेरी एक फ़ोन कॉल से मेरा बेटा जो था मेरी बहू से नाराज़ हो जाता था। मेरे पास ये, मैं काउंसलिंग करती हूँ और मेरे पास दिन रात लोगों के केस आते हैं कि मेरी सास की, टीचर मैं खिदमत करते हुए नहीं थकती, उस पर पैसे भी खर्च करते हुए नहीं थकती टीचर, लेकिन मेरी सास मेरे शौहर से मेरी लड़ाई करवा देती हैं, मेरी पिटाई करवा देती हैं। सुबह मेरा शौहर मुझे मारता है, पीटता है, और रात को मेरे पास आता है अपनी ज़रूरत पूरी करने के लिए, जैसे कि एक जानवर से ज़रूरत पूरी की जाती है। तो क्या अल्लाह का डर नहीं है? क्या अल्लाह का खौफ नहीं है? हम ये तो चाहते हैं कि मेरी बेटी की शादी हुई है वो घूमने उसको फलां जगह ले जाए। हम ये तो चाहते हैं हम उस जगह बेटी की शादी करें जिसके सास ससुर मर गए हुए हों। बहुत सी औरतें मेरे पास आती हैं अपने बेटी बेटे के रिश्ते के लिए, बाखुदा मैं सच बात कहती हूँ, अच्छे अच्छे रिश्ते मैं सामने आते हैं, मैं कहती हूँ कि अच्छा फलां फलां से आप देख लें, तो कहती हैं कि नहीं सास सिनाना होए तो फिर चंगा है, ससुर नहीं होना चाहिए, सास गले की फांस, और बहन भाई भी ना हो। किसी का भी एक बच्चा डॉक्टर है और उसके बहन भाई थोड़े से ज़्यादा है, तो बड़ा अच्छा नेक बच्चा है। मैंने किसी को रिश्ता बताया तो लड़की के माँ ने कहा नहीं नहीं इतने बहन भाइयों वाले घर में मैं अपनी बेटी को नहीं देना चाहती, डॉक्टर का रिश्ता नहीं। ये नॉर्थ अमेरिका की बात आपको कह रही हूँ। तो मतलब ये जो फहरिस्त बनानी है दूसरों की नहीं बनानी, भाभी की फहरिस्त नहीं बनानी, वो जो भाभी अम्मी के साथ जुल्म करती है, मैं बहुत अच्छी अपनी सास के साथ, भाभी बड़ी जालिम है। तो मैंने अपनी तस्वीर, और मैं और आप अपनी मूवी कब बनाते हैं, तस्वीरें कब बनाते हैं, यूं करके टक बाल, फिर ये झुमरे, ये वाले पहने, मांग के भी पहन लेते हैं, नंद के भी कपड़े पहन लेते हैं, उसके जो अच्छे कपड़े हैं ना मुझसे हजम नहीं होते। मैंने बहुत सी औरतों से यह बात सुनी है कि मेरी जब जो बरी आई हम दिखाना भी नहीं चाहते थे, और बरी में टीचर यानी जो कपड़े थे कोई काम का नहीं था, बहन ने सारे अपने ही कपड़े बना लिए जो मेरे शौहर ने पैसे भेजे थे। मेरे पास अभी पिछले दिनों एक केस आया कि बहन ने पुराने कपड़े बरी में लगाए जो पहने हुए थे, और जो पैसे थे उसके अपने और जो कुछ भी उसने किया, उसके बाद जो औरत थी ना उसने पता नहीं क्या बात हुई तो उसने कहा ये कपड़े मुझे तंग हैं या पूरे, तो शौहर ने कहा कि तंग कैसे हैं, कहने लगी कि बस इस तरह से हैं, या ये कि बच्चे ने, शौहर ने पैसे भेजे तो जो अपनी बेटी को बनवा दी, और उसके जो आगे पीछे यानी आगे की बस जो बचा हुआ कपड़ा था वो तो टीचर उसने अपना में लिया, और दूसरा जो था ना खुद अपने पास यानी और कपड़ा लगा के वो जोड़ा बना दिया। तो वो बहुएं अलग रोती हैं, तो वो कहने लगा बेटे ने पकड़ लिया कि माँ ने ना सही नहीं किया, तो उसने माँ से बात की तो माँ मोटे मोटे आंसू रोने लगी, कहने लगी तुझे मुझ पर एतमाद नहीं है, और फिर मैंने, और बहन ने ये जुल्म किया, यानी कि मैं एक नहीं, यानी मैं अपनी भतीजी से कह रही थी असमा से मेरा दिल चाहता है मैं किताबें लिखूँ ना, जो हमारी सोसाइटी एक दूसरे पे जुल्म करती है दिन रात। कभी कभी मेरा खाना ठंडा हो जाता है, दो दो घंटे मैं वो कॉल सुन रही होती हूँ जो मजलूम औरत बात कर रही होती है, फिर मैं जाके उनसे बात भी करती हूँ, इकट्ठा भी करती हूँ, सामने भी रखती हूँ, बहुत से मसाइल हल भी हुए, बहुत सी तलाकें होने से अल्हम्दुलिल्लाह बची हैं, लेकिन ऐसी खौफनाक तस्वीरें हैं अगर मैं आपको दिखाऊँ ना आप हैरान रह जाएं कि कैसे औरत पे जुल्म करती है। और हम भूल जाते हैं कि हमने उसकी बरी में पुराने कपड़े रखे हैं और उसके लिए यानी हम ऐसा कर रहे हैं, और अपने यानी अल्लाह को हम क्या जवाब देंगे, जो समी है, जो बसीर है, जो देख रहा है, जब अल्लाह की अदालत लगेगी तो क्या बनेगी मेरे और आपके ऊपर। वो तीन लोग जो गार में بند ہو گئے تھے تو انہوں نے کیا یاد کیا تھا؟ انہوں نے یہ نہیں کہا تھا کہ ہم تو قارون کا خزانہ تھا، فرعون کا خزانہ تھا، ہم تو امیر تھے. انہوں نے اپنا محاسبہ کیا کہ زندگی میں کوئی نیکی ایسی ہو جو صرف اللہ کے لیے کی تھی. تو آئے چلے اپنی فہرست ایک تو بناتے ہیں جو میں نے اور آپ نے اب تک کیا ہے. کتنی دفعہ شوہر سے ناراض ہوئی کہ تو اپنی ماں کو پیسے کیوں بھیجتا ہے؟ کتنی دفعہ ناراض، کتنی دفعہ اپنے شوہر کے میں نے کان بھرے کہ وہ اپنے جنت سے بھول جائے، الگ ہو جائے، اس کو کال تک نہ کریں. کتنی دفعہ بیوی بہو روتی تھی کہ ماں سے ملنا ہے، میں یہ تو چاہتی تھی بیٹی میرے پاس آئے، لیکن میں اپنی بہو کو جو تھی وہ اس کے ماں باپ سے ملنے کی اجازت نہیں دیتی تھی. میرے پاس امریکہ میں، بحرین میں یعنی کئی کیس آتے ہیں. کیس آیا، ہر عید پہ ٹیچر میری نند میرے گھر آتی ہے، میں اس کے لیے سارا دن کھانے بناتی ہوں، ایک دفعہ بھی ایسا نہیں ہوتا کہ وہ نند ہمیں بلائے اور کہے کہ اس عید پر آپ میری طرف آ جائیں. وہ جو سارا دن کھانے بناتی ہے، آپ کی نوکرانی تو نہیں ہے نا؟ کبھی تو اپنی بیٹی کو بھی یہ بات بتائے نا. وہ نند جو ہے، جو میں ہوں، میں بھی تو ایک نند ہوں نا، میں ایسا کیوں نہیں کرتی کہ میں کہتی کہ چھوٹی عید پر بھابھی آپ میری میں آپ کی طرف آئی تھی، اب بڑی عید پر بھابھی آپ میرے گھر آئیں گی. ہم ایسا کیوں نہیں کرتے؟ ہم بہوؤں کے ساتھ ظلم اور زیادتی کیوں کرتے ہیں؟ کیوں کرتے ہیں؟ ادھر ادھر کی تو بات نہ کریے، بتا کہ قافلہ کیوں لٹا، مجھے راہ زنوں کی خبر نہیں، تیری راہبری کا سوال ہے. اور اچھے لوگ وہ نہیں ہوتے جو نفل پہ نفل پڑھتے جاتے ہیں، اچھے لوگ وہ نہیں ہوتے جو حج پہ حج کرتے جاتے ہیں، اچھے لوگ وہ نہیں ہوتے جو تسبیح کے دانے گراتے رہتے ہیں. یہ بھی عبادت ہے، یہ بھی عبادت ہے، لیکن یاد رکھیے یہ اللہ کے حقوق ہیں. اللہ چاہے اگر اللہ کے حقوق میں کمی ہو تو وہ سارے معاف کر دے، لیکن بندوں کے حقوق میں اگر میں اور آپ کمی کریں گے، جب تک وہ معاف نہیں کریں گے، اللہ کبھی معاف نہیں کرے گا. ایک عورت میرے پاس آئی، کہنے لگی میں نے اپنی ساس کو اپنے گھر سے نکال دیا تھا. ٹیچر میں نے ایسے ہی درس دیا، میں نے بتایا کہ والدین کے کیا حقوق ہیں. اس کے بعد وہ عورت زاروں قطار رونے لگی، کہنے لگی ٹیچر میں نے اپنی ساس کو اپنے گھر سے نکال دیا تھا، کیا میرا اللہ مجھے معاف کر دے گا؟ کیونکہ پھر اس کی ڈیتھ ہو گئی. میں نے کہا ہاں تمہارا اللہ تمہیں ضرور معاف کر دے گا، تم اس سے تو معافی نہیں مانگ سکتی، لیکن اپنی ساس کے لیے مسلسل دعائے استغفار کرو، کوئی چیز اس کے نام کی صدقہ خیرات کیا کرو، اور اس کی نا اچھائیوں کا لوگوں میں اب ذکر کرنا شروع کرو. یعنی سوچو کہ میرے گناہوں کی تلافی کیسے ہو سکتی ہے. تو جو دنیا میں ہیں ان سے معافی مانگ لیں، جو دنیا سے چلے گئے ہیں سوچیں کہ اب کیا کریں. تو میری پیاری بیٹیوں، میری پیاری بہنوں، تو اصل بات کیا ہے کہ جنہوں نے بھی زیادتیاں کی ہیں اپنے گناہوں کی فہرست بنائیں اور اللہ سے معافی مانگیں، بندوں سے معافی مانگیں. اور اگر میں اور آپ یہ چاہتے ہیں کہ میرا اور آپ کا رب مجھے معاف کر دے، ہم سب چاہتے ہیں نا کہ اللہ مجھے معاف کر دے، تو تہے دل سے دوسروں کو معاف کر دے. رسول اللہ صلی اللہ علیہ وسلم مسجد نبوی میں بیٹھے تھے، آپ کے صحابہ بھی بیٹھے تھے. تو آپ نے صحابہ سے کہا ہے میرے صحابہ ابھی ابھی جو شخص مسجد میں آنے والا ہے نا وہ جنتی ہے. صحابہ بڑے حیران، اچھا ابھی ابھی جو مسجد میں آنے والا جنتی ہے؟ اٹھ اٹھ کر دیکھنے لگے کہ دیکھتے ہیں مسجد میں کون داخل ہوتا ہے. ایک شخص، ایک انصاری صحابی، حدیث میں الفاظ آتے ہیں انصاری صحابی، ان کے چہرے سے وضو کے قطرے گر رہے تھے، وضو کے چہرے سے قطرے گر رہے تھے. وہ مسجد نبوی میں داخل ہوئے، ہاتھ میں چپل پکڑی ہوئی، اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ جنتی ہے. دوسرا دن چڑھا، پھر آپ نے فرمایا کہ ابھی ابھی جو مسجد میں آئے گا نا وہ جنتی ہے. اور دیکھا وہی صحابی جو کل آئے تھے نا، آج پھر وہی صحابی آئے. تیسرا دن ہوا، تیسرے دن بھی سیم وہی صحابی. صحابہ بڑے حیران ہوئے کہ آخر کون سی ایسی چیز ہے کہ جس کی وجہ سے یہ شخص جو ہے اس کو جنت کی پیارے رسول نے بشارت دی ہے. ایک صحابی جو تھے کہتے ہیں کہ میں نے سوچا کہ میں اس کے قریب جاؤں اور اس کو دیکھوں کہ کس وجہ سے اس کو جنت کی بشارت ملی ہے. نا میں اور آپ تو یہ کہتے ہیں نا کہ کس وجہ سے اس نے یہ ڈائمنڈ کی انگوٹھی پہنی ہے، کس وجہ سے اس نے یہ سونے کے کڑے پہنے ہیں. میں پوچھوں تو اسے یہ سونے کے کڑے کیسے آپ کو مل گئے؟ میں پوچھوں تو اسے آپ کے دونوں بیٹے ڈاکٹر کیسے بن گئے؟ آپ کا بیٹا وکیل کیسے بنا؟ اچھا آپ بھی آئی تھیں یہاں پہ، ہم بھی یہیں پر آئے تھے، آپ کے بیٹے کیسے ڈاکٹر بن گئے؟ اچھا آپ نے یہ چار بیڈ روم کا گھر کیسے آپ نے لے لیا؟ اچھا آپ کی پجاروں کیسے آپ کے باہر کھڑی ہو گئی؟ تو میں اور آپ کیا کہتے ہیں، وے آف لیونگ، اسٹیٹس، دولت، آپ کو اتنی حسین لڑکی کہاں سے مل گئی بہو کے طور پر؟ मुझे तो नहीं मिली, मैं भी इतने दिनों से ढूंढ रही हूँ, अच्छा पता नहीं। तो मैं और आप दुनिया के बारे में कहते हैं ये इसको कैसे मिल गया, सहाबा क्या करते थे, इसको जन्नत की बशारत कैसे मिल गई, जन्नत की बशारत कैसे, मेरे और आपके, मैं उनके और मेरे और आपके अमलों में क्या फ़र्क है, ये फ़र्क है। आयतें नाजिल होती थी, वो सरापाए अमल बन जाते थे, उनका अमल आयतों को जिंदा करता था। आज आयतें मुर्दा हैं, आयात मौजूद हैं, म्यारा पढ़ते और गुजर जाते हैं। वह बिलवालदैन एहसाना, कुरान कहता है वालदैन से हुस्ने सलूक करो। मैं कहती हूँ अच्छा वो भाई सिद्दीक क्यों नहीं करता, और वो मेरी बहन नसीम क्यों नहीं करती, अब्दुलरहमान क्यों नहीं करता। मैं और आप ये नहीं कहते कि मैंने करनी है, ये मेरी जन्नत है। एक माँ रोने लगी कि मेरे बच्चों ने मेरी बारी मुकर्रर की हुई है, मैं एक हफ्ता एक बच्चे के पास रहती हूँ, दूसरा हफ्ता दूसरे बेटे के पास रहती हूँ, और तीसरा हफ्ता तीसरे बेटे के पास रहती हूँ। आपकी भी हर हफ्ते जगह चेंज कर दी जाए, आप एक वीक के लिए, एक महीने के लिए आप इंडिया पाकिस्तान जाती हैं, अपने मेके वो आपके लिए फूल बिछाते हैं, आप पर पत्तियां निछावर करते हैं, आपके लिए तरह तरह के खाने पकते हैं, आपके लिए एसी लगता है, आपको तरह तरह के तहाइफ मिलते हैं, फिर आप कहती हैं सुकून तो घर आके मिलता है, मज़ा तो घर आके आता है। तो वो जन्नत जो थी मेरे और आपके शौहर की, मैंने और आपने उसकी बारियां मुकर्रर कर दी। मेरे पास जब आती है मैं कहती हूँ ये बुढ़ी कब जाएगी, अगर उसके एहसासात भी मजरूह हो गए कि मेरे बच्चे मुझसे तंग हैं, तो मैं और आप हशर का मैदान होगा, अल्लाह रब्बुल इज़्ज़त की ज़ात होगी, उसका दिल दुखा दिया तो सोचो मैं और आप अल्लाह को क्या जवाब देंगे। वालदेन की दिल आज़ारी गुनाह कबीरा है, शोहर के वालदेन हों या लड़की के वालदेन हों, अदल करना है, ख्याल रखना है। तो बातें बहुत है, समझ नहीं आ रही कहाँ से शुरू करूँ और कहाँ पे ख़त्म करूँ। और कतरे समझ के शान करीमी ने चुन लिए, कतरे समझ के शान करीमी ने चुन लिए, कतरे जो थे मेरे अर्क़ इन अफ़ाल के, नहीं मोती समझ के शान करीमी ने चुन लिए, मोती समझ के शान करीमी ने चुन लिए, कतरे जो थे मेरे अर्क़ इन अफ़ाल के, मेरे शर्मिंदगी के आंसू जो थे ना, कि मैंने अपनी सास के साथ ज़्यादती क्यों की, मैंने अपने बेटों के साथ ज़्यादती क्यों की, मैंने अपनी बेटियों को विरासत से महरूम क्यों किया, मैंने अपने बेटों को जो इस्लाम ने उसको हक दिया था विरासत में, मैंने अपने बेटों को क्यों ना दिया, मैंने उसको आग क्यों कर दिया, मैंने प्यार में अदल क्यों ना किया, मैंने तोहफे तहाइफ में अदल क्यों ना किया, मैंने अपनी फलां जो पड़ोसन थी उसकी एक राज मेरे पास था, दीवार के साथ दीवार होती है ना, तो बहुत सी लड़ाई दूसरे घर होती है ना, पता चलती है, मैंने दूसरों को भी बता दी। जिब्रील अलैहिस्सलाम मसलसल वसीयत करते रहे, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं यहाँ तक कि मुझे ये खौफ पैदा हुआ कि पड़ोसियों का कहीं विरासत में हिस्सा ना रख दिया जाए, पड़ोसियों के साथ हुस्ने सलूक के लिए बिलविड जो प्रॉफिट हैं वो फरमाते हैं सल्लल्लाहु अलैहि वसल्लम कि जिब्रील अलैहिस्सलाम मसलसल कहते रहे कि इनके साथ हुस्ने सलूक करो, कि मुझे ये खौफ पैदा हुआ कि कहीं विरासत में इनका हिस्सा ना रख दिया जाए। उनकी, मेरा घर बड़ा है, उनका घर छोटा है, उनकी बेटी को लोग देखने के लिए आ रहे हैं, तो मैं कहूँ कि आप मेरे घर में मेहमानों को बिठा लें, उसके घर डेथ हो गई है, मैं रात उसके साथ बैठकर रात गुजार दूँ, उसके घर लड़ाई अगर हुई है, उसके घर उसकी बेटी एक महीने से आई हुई है, मैं अगले दिन लोगों से जाके कहती हूँ महीने से आई हुई है, लगता है लड़के ही आई है घर में, उनके ना लड़ाई की आवाज़ आ रही, लगता है आज ना उसके शौहर ने उसको मारा है। इन बातों का हिसाब कौन करेगा, इनका जवाब फिर कौन देगा, अल्लाह की अदालत होगी और मैं और आप होंगे। यौमा यकूमुन्नासु लिरब्बिल आलमीन, जिस दिन अल्लाह रब्बुल आलमीन के सामने खड़े होंगे, बचेगा कौन, इंसान दाएं देखेगा उसको अपने अमाल नजर आएंगे, बाएं देखेगा उसको अपने अमाल नजर आएंगे, सामने देखेगा तो जहन्नुम होगी जो पूरी हौलनाकियों के साथ दहक रही होगी, और उस वक्त इंसान ये चाहेगा काश के मैंने कुछ किया हो। तो प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अपने आप को इस जहन्नुम से बचा लो, खा खजूर का आधा टुकड़ा ही क्यों ना हो, खजूर का आधा टुकड़ा ही क्यों ना हो। तो मेरी प्यारी बहनों, मेरी प्यारी बेटियों, दूसरों की बातें करना छोड़ दें, दूसरों पर नज़रें डालना छोड़ दें, दूसरों की गुनाहों की फहरिस्त बनाना छोड़ दें, दूसरों को बुरा भला कहना छोड़ दें, दूसरों का कस्टम करना छोड़ दें, दूसरों का कस्टम, वो कस्टम से जब गुजरते हैं ना अंदर क्या है बाहर क्या है, वो जो छुपा के अचार ला रहे थे, जो छुपा के कोई चीज़ ला रहे थे, वो कहते हैं तस्वीर में नज़र आ गई है, और फिर वो हमारा निकाल देते हैं कि आपने रूल्स रेगुलेशन नहीं पढ़े थे। तो मेरी और आपकी नीयत का कस्टमाइज की जाएगी, नीयत क्या थी। यहाँ नीयत को फल लगता है पेड़ों से ये कह देना, यहाँ नीयत को फल लगता है पेड़ों से ये कह देना, उसे कुछ भी नहीं मिलता जो नीयत हार देता है। चमक दरकार है तुझको तो जर्रे की तरह हो जा, पहाड़ों को हमेशा वो अंधेरे गार देता है। रिश्ता देखने में गई मेरी एक, किसी ने मेरी दोस्त ने बताया कि रिश्ता देखने के लिए मतलब फलां गया, मैंने उसको साथ लेके गई, तो उसने मुझे कहा कि नहीं नहीं ये तो अच्छे लोग नहीं हैं, लेकिन उसको रिश्ता पसंद आ गया था, उसने अपनी बेटी का रिश्ता करवा दिया मेरे रिश्ते, मतलब मैं अपने लिए गई थी ना, मैं उसको लेकर गई थी, उसकी नीयत पे फतूर हो गया। उसने कहा इतने अच्छे लोग, मैंने तो सोचा भी नहीं था कि इसको मिलेंगे। तो उसको कहा कि वो तो नहीं नहीं मुझे तो बिल्कुल ठीक नहीं लगा, क्योंकि साथ लेके गई थी, मशवरा उससे करना था। तो मैंने भी उनको जवाब दे दिया, और कुछ दिनों बाद पता चला कि उसने अपनी बेटी का रिश्ता वहाँ पे भेज दिया, तो उसके बारे में उसको बदल कर दिया। इन चीज़ों का हिसाब होगा, अल्लाह मुझसे और आपसे ज़रूर पूछेगा। तो क्या करना है, अल्लाह के आगे झुकना है। ऐ बंदो, जिन्होंने अपनी जानों पर जुल्म किया है, ला तक़नतु मिन रहमतिल्लाह, अल्लाह की रहमत से मायूस ना हो। तो मायूस नहीं होना, मुझे और आपको गिव अप नहीं करना, डोंट लूज़ दी होप, होप को छोड़ना नहीं है, क्योंकि अल्लाह की रहमत बहुत करीब है। अल्लाह कहता है इन्नल्लाह यग़फिरु ज़ुनूबा जमीया, अल्लाह जो है बेशक अल्लाह बख्श देता है गुनाहों को। एक गुनाह का जिक्र नहीं किया, ज़ुनूब बहुत से गुनाह, जमीया सब के सब गुनाह जो है वो अल्लाह माफ कर देता है। ए खुदा ज़ात का अपनी मुझे इरफ़ान हो जाए, मेरी हर सांस तेरे ताबाए फरमा हो जाए, चंद शमे तो फिरोज़ा है मेरे सीने में, रोशनी दे मुझे इतनी कि चरागा हो जाए, इससे पहले कि मैं तेरे सामने लाई जाऊँ पाक हर एक ख़ता से मेरा दामन हो जाए। इतनी तौफीक अता कर तुझे राज़ी कर लो, जो हो गया सो हो गया, आज के बाद इस घड़ी के बाद इतनी तौफीक अता कर तुझे राज़ी कर लूँ, रूह मेरी भी तेरे क़ुर्ब के शायां हो जाए। ना गरज किसी से ना वास्ता, मुझे काम अपने ही काम से, तेरे ज़िक्र से, तेरी फ़िक्र से, तेरी याद से, तेरे नाम से। वो शाम में बैठे हुए थे तो मेरा बेटा जो था कहने लगा, वो ऐसे ही जैसे सवाल पूछ रहा था, और उसका एक सवाल ये था कि मुर्ग जो है वो समंदर में है और एक छोटी सी चीज़ पर बैठा है, और लहरें ही लहरें हैं, समंदर ही समंदर है, तो मुर्ग जो है अंडा जो है वो देगा तो अंडा कहाँ गिरेगा। आप क्या कहती हैं, अंडा कहाँ गिरेगा? तो मुर्ग अंडा नहीं देता, लेकिन मुझे नहीं ये जवाब आया। मैं उसके सवाल को पहले सुनना नहीं चाहती थी, मैं कहती बस क्या इसमें वक्त ज़ाया होगा, कोई और बात करें। तो फिर उसने जब मुझे ये जवाब दिया तो मैंने उसे कहा कि बेटा इतनी ज़िंदगी कहाँ है कि जब मुर्ग अंडा देता ही नहीं तो मैं वो सवाल पूछूँ क्यों, यानी मुर्ग अंडा देता ही नहीं तो फिर वो सवाल मैं पूछूँ क्यों ना। तो ठीक है, यानी उसने पूछ लिया, हर्ज की बात नहीं है, कोई भी गलत नहीं किया, कोई गुनाह नहीं है, लेकिन मेरे और आपके पास ना टाइम बहुत थोड़ा है। मेरा अपना जवान बेटा अभी चंद महीने पहले फौत हुआ है रोड एक्सीडेंट में, 25.5 साल का नौजवान था, 6 फुट उसका कद था, घुंघरियाले उसके बाल थे, बहुत खूबसूरत, हवाओं से लड़ने वाला, बहुत अच्छे अच्छे काम करने वाला। दारुल ईमान इंस्टीट्यूट जो है अल्लाह की तौफीक से इसको कनाडा में रजिस्टर्ड करवाया था नॉन प्रॉफिट इदारे के तौर पे, तो वो मेरा राइट हैंड था, मेरे काम करता था। जो पहला लेक्चर जो मैंने शुरू में लेक्चर दिए ना, वो मेरे लेक्चर को एडिट करता था, फिर वो वेबसाइट पर डालता था, वेबसाइट उसने बनाई। जब मैं ये काम करती थी, बहुत से मसाइल मुश्किलात अल्लाह के रास्ते में आते हैं, मेरे कंधे पे थपकी देता था, कहता था माँ बहुत अच्छा काम करिए, करती जाना। हमें दारुल ईमान के लिए हमने जगह ली, $10,000 उसने दिए, 25 साल का नौजवान कहता था, माँ मास्टर जिन लोगों ने किया ना अभी, उनको भी मेरे लेवल की जॉब नहीं मिली। मैनेजर था अपनी जॉब कंपनी में ना, साथ साथ पढ़ाई, जिंदगी के नशेबो फराज, बहुत से मसाइल मुश्किलात, लेकिन वो मेरा हौसला बढ़ाने वाला, मेरा साथ देने वाला। और दारुल ईमान इंस्टीट्यूट एक नॉन प्रॉफिट इदारा, हमने उसको चैरिटेबल स्टेटस के लिए अप्लाई किया था, चैरिटेबल स्टेटस के लिए अप्लाई किया था 9/11 के बाद जो मुसलमानों के हालात हैं आप सबको पता ही है। और बहुत सी बड़ी बड़ी तंजीमें जो है ना, उन्होंने अप्लाई किया हुआ, उनको चैरिटेबल स्टेटस नहीं मिलता। आज सुबह मैं जब दरस कुरान तैयार करने के लिए बैठी तो मुझे मेरे पास ईमेल आई, वकील की, मेरे वकील की ईमेल आई कि दारुल ईमान को चैरिटेबल स्टेटस के लिए कैनेडा ने जो है ना एक्सेप्टेंस दे दी है। मैं रोने लगी। मैंने कहा ये ऑस्ट्रेलिया मेरे लिए इतना मुबारक है, मेरी अस्मा का, मेरे फारूक का घर मेरे लिए इतना मुबारक है। आज मेरी ज़िंदगी की बहुत बड़ी खुशी मुझे मिली है। और दारुल ईमान इंस्टीट्यूट, ये चंद औरतें हैं मेरे, मैं और मेरे स्टूडेंट, इसमें कोई बड़ी बड़ी तंजीमें, बड़े बड़े लोग, बहुत अमीर करीब लोग, लंबे लंबे हाथ, कोई हमारे साथ नहीं है। मेरा अल्लाह और मैं, मेरा अल्लाह और मेरे कुरान के साथी, आप जैसी औरतें। ये पहला दर्स दिया ऐसे ही मस्जिद में लोग थे, इनके साथ शुरू किया। मस्जिद में हमें कोई जगह भी नहीं देता था जब मैं कनाडा आई, क्योंकि लोग जानते नहीं तो ट्रस्ट भी नहीं होता। आज हमारे पास तकरीबन 900,000 डॉलर हैं, और 900,000 डॉलर जब कतरा कतरा करके, पैनी पैनी करके हम जमा कर रहे थे, मतलब खुद हुआ, क्योंकि किसी ने कभी तनख्वाह नहीं ली। और अल्लाह के रास्ते में, जबकि अब ज़ाहिरा के वक्त के साथ साथ आज हमें खर्चे निकालने हैं, जहाँ पे ज़रूरत है तो तनख्वाहें भी देनी है यूथ, और वैसे भी जर्नल भी जहाँ दारुल ईमान को ज़रूरत है, वकील की फ़ीस, वेबसाइट की फ़ीस, और भी बहुत से लोग, तो कतरा कतरा करके, पैनी पैनी करके मेरे साथ वो लोग हैं जो मैंने अल्लाह से मांगी हैं। वो मुझे नहीं जानते थे, मैं उनको नहीं जानती थी, मुझे कोई भी नहीं जानता था जब मैं इस तरह, यानी बिल्कुल इब्तदाई दिन कैनेडा के, लेकिन अल्हम्दुलिल्लाह पिछले 25-27 साल से अल्लाह के दीन की ये छोटी मोटी खिदमत जो मेरा रब मुझसे ले रहा है। मैं सच्ची बात आपको बताऊँ, खेतों को दे लो पानी के बह रही है गंगा, खेतों को दे लो पानी के बह रही है गंगा, कुछ कर लो नौजवानों उठती जवानियाँ हैं। और बहुत छोटी उम्र से ये टूटा फूटा काम करना शुरू किया, और शादी से पहले अल्लाह से दुआ करती थी कि अल्लाह ताला मुझे ज़ाया ना कर देना, मैं तेरे दीन की खिदमत करना चाहती हूँ और दुनिया के कोने कोने में करना चाहती हूँ। जब मेरी रिश्ता आया तो मेरे मियाँ मियू हॉस्पिटल में जॉब करते थे, लेकिन मेरा अभी रिश्ता तय हुआ, शादी नहीं हुई, इनको बहरीन में सलमानिया हॉस्पिटल में जॉब मिल गई। फिर हम वहाँ से अमेरिका आ गए, फिर वहाँ इन्होंने वहाँ के इम्तहान जब पास किए तो इनको ज्यूश कंपनी में एक जो है वो जॉब मिल गई। फिर उसके बाद अल्लाह हमें कनाडा ले आया, फिर उसके बाद जो है आज मैं ऑस्ट्रेलिया आई हूँ। और जब मेरा हमने यहाँ का फ़ैसला किया तो मैंने अपने बेटे को कहा, बेटा अल्लाह तुम्हें वहाँ लेके जा रहा है, क्योंकि अल्लाह ने मेरी दुआ जो कबूल की थी, मैंने छोटी उम्र में मांगी थी कि अल्लाह ताला तू मुझे मौका देना कि दुनिया के चप्पे चप्पे में, दुनिया के कोने कोने में, दुनिया के मुल्क मुल्क, नगरी नगरी, गोशा गोशा, मैं तेरे रसूल का पैगाम, मैं तेरे कुरान का पैगाम पहुंचाऊं। तो बेटा मेरी ये वो दुआ है जो इस शक्ल में कबूल हुई है कि तू अब वहां जाएगा तो मैं वहां जाके भी ये काम करूंगी। तो बहरीन, अमेरिका, अमेरिका की बहुत सी स्टेट्स, इसके बाद कनाडा, कनाडा में बहुत सी जगहों पर, और भी बहुत सी जगहों पर, यानी पाकिस्तान में पूरा कश्मीर, सरहद पूरा अफगान और बलूचिस्तान और पंजाब सब के, यानी सिंध, जब वो यानी हैदराबाद में एक दफ़ा खून की होली खेली गई थी, मैं वहाँ भी गई थी, सदर ज़िया से मुलाकात भी की थी, यूथ की नुमाइंदा बन के, मतलब कुछ हम लोगों ने की थी कि हमें ख़वातीन यूनिवर्सिटी चाहिए। तो मतलब कदम कदम पे, जगह जगह अल्हम्दुलिल्लाह के अल्लाह के दीन को फैलाने की जो कोशिश थी उसमें ये भी। और मेरा बेटा जो मेरे साथ काम कर रहा था कनाडा में भी और हर जगह पे भी, शुरू से उसने ये काम करते देखा और कर रहा था, और आज बड़े सालों के बाद आज ये मौका मिला है कि आज दारुल ईमान को चैरिटेबल स्टेटस के लिए एक्सेप्टेंस दी है कनाडा की गवर्नमेंट ने कि यस ये दारुल ईमान जो है पूरे वहाँ पे जो है ये इसको हम ऑथराइज़ करते हैं, हम इसको परमिट देते हैं, हम इसको इजाज़त देते हैं। और बड़ी बड़ी तंजीमें बहुत से सालों से कोशिश कर रही हैं, उनको ये परमिट नहीं मिला। तो ये सब तेरा करम है आका के बात अब तक बनी हुई है। ये नीली छत वाला है जिसको चाहे ये मौका दे दे। तो जब मगरिब की तारीख लिखी जाएगी, जब कैनेडा की तारीख लिखी जाएगी, तो उसमें आपका भी ज़िक्र होगा, उसमें मेरा भी ज़िक्र होगा, हम सब का ज़िक्र होगा। क्योंकि अल्लाह ज़रूर पूछेगा कि जब आयतों का मजाक उड़ाया जाता था, जब मेरे रसूल के कार्टून बनाए जाते थे, जब मेरे रसूल का मजाक उड़ाया जाता था, जब दीन इस्लाम के टुकड़े टुकड़े किए जाते थे, जब तुम्हारी मेरी नौजवान नस्ल नाइट क्लब्स में उनको आबाद कर रही थी, जब वो शराब पी रही थी, जब वो ड्रग्स में मुलव्वस थी, तो ए फलां तुम कहाँ मर गई थी, ए बिलकीस, ए असमा और ए नुजहत और ए महरीन और ए नसरीन, तुम कहाँ मर गई थी, तुम कहाँ चली गई थी, तुम अपना मेकअप, अपना जेवर, अपना घर, अपनी मैं, अपनी अना, अपनी दुनिया, बस उसी के पीछे तू भागती रही। तेरे पास इतना टाइम ही नहीं था तू सोचती कि मगरिब की तारीख जब लिखी जाएगी, जब ऑस्ट्रेलिया की, जब बर्तानिया की, जब जर्मनी की, जब कनाडा की, जब अमेरिका की और जब पूरी दुनिया की जिसमें पाकिस्तान भी शामिल है और गल्फ भी सब, जब उसकी तारीख लिखी जाएगी, जब मेरे और आपके घर की तारीख लिखी जाएगी, तो अल्लाह ज़रूर पूछेगा फ़लाँ जुल्म हुआ था, फ़लाँ ज़्यादती हुई थी, फ़लाँ हक मारा गया था, फ़लाँ मजाक उड़ाया गया था, तुम कहाँ थी, इधर उधर की तू बात ना कर, ये बता के काफ़िला क्यों लुटा, मुझे राहजनों की खबर नहीं, तेरी राहबरी का सवाल है। तो उस वक्त मैं और आप क्या जवाब देंगे। तो फहरिस्त जो है ये बड़ी तवील है, लेकिन मेरा और आपका रब क्या फरमाता है कि मैं बड़े बड़े गुनाहों को माफ़ कर देता हूँ, बेशक वो बख्शने वाला और रहम करने वाला है। वनीबू इला रब्बिकुम, और अपने रब की तरफ लौटाओ। कैसे लौटो, जैसे कि शहद की मक्खी लौटती है। शहद की मक्खी को नौब कहते हैं, अनीबू है ना यहाँ पे भी नौब, वो दूर दूर मीलों सफ़र दूर करती है, दूर दूर जाती है, लेकिन अपने छत्ते की तरफ आना नहीं भूलती। तो ए मुसलमानों, ए मेरे बंदो, तुम भी कभी दूर निकल जाओ, तुम्हें भी शैतान बहलाकर दूर कर दे, तुम्हारे अंदर भी वसवास डाल दे, तुम भी किसी गुनाह की पगडंडी पे जब चल पड़ो तो फिर मेरी तरफ पलट आओ, मेरी तरफ लौट आओ, इला रब्बिकुम, अपने रब की तरफ। व असलमु लहू, और फिर सरेंडर कर दो, असलम तुले रब्बिल आलमीन। यहाँ जितने दर्स हुए मैंने इसका स्लोगन क्या रखा, आपने पढ़ा आपके फ्लाई पर सबसे ऊपर लिखा है असलम तू। असलम तू का मतलब क्या है, आई सरेंडर, मैं मुती हो गई, मैं फरमा बरदार हो गई। जैसे कि वो मलका सबा ने कहा था असलम तू आमन तू, जैसे कि बीबी मरियम ने कहा था, जैसे कि बीबी आसिया ने कहा था, फिरौन के दरबार में रहने के बावजूद, फिरौन के महलों में रहने के बावजूद, उसके हीरे जोहरात की काने थी, उसके बावजूद उसका उसके महल में दिल नहीं लगा था। उसने क्या कहा था, रब्बिब ने ली इंदा कबैतन फिल जन्ना, ऐ मेरे रब जन्नत में अपने पास मेरे लिए महल बना दे। तो आइए वो महल बनवा लें और अपने इस सर को अल्लाह के लिए मुती कर दें, इस दिल को भी। हम सजदा तो करते हैं पर दिल में अल्लाह की अतात नहीं है, या बंदा खुदावन या बंदा ज़माना। हज़ारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले, बहुत निकले मेरे अरमां, लेकिन फिर भी हम निकले। मैं और आप ये कहते रहते हैं कि मैं अतात तो करना चाहती हूँ, मैं नेकी तो करना चाहती हूँ, लेकिन फिर इतनी लंबी लेखन करते हैं कि फिर मुझे और आपको उसके बाद जो है ना वो टाइम नहीं मिलता, वक्त नहीं मिलता। तो कहीं ऐसा ना हो कि ज़िंदगी वफा ना करे। तो अल्लाह रब्बुल इज़्ज़त मुझे और आपको हुस्ने सुलूक की और हुस्ने अमल की तौफीक अता करे। व अस्लिमु लहुम, अल्लाह के बन जाए। आज से मेरी और आपकी फ़िक्र क्या, अल्लाह को राज़ी करना है, अल्लाह के हकूक़ अदा करने और बंदों के हकूक़ अदा करने। और आखिरी बात क्या है, मीन कबल यातियकुमुल अज़ाब, इससे पहले कि तुम पर अजाब आ जाए, इससे पहले कि तुम्हें अल्लाह पकड़ ले, मुझे अल्लाह पकड़ ले, इससे पहले कि मुझ पर अल्लाह का अजाब आ जाए, इससे पहले कि वो जबान जो गुनाह करती रहती है, गीबत चुगली करती रहती है, अल्लाह इस जबान को गुंग कर दे, इससे पहले कि कोई फालिज का हमला हम पर हो जाए, इससे पहले कि कोई ऐसी मूजी बीमारी आ जाए, इससे पहले कि मुझे और आपको तौबा की तौफीक नसीब ना हो। तो आइए तौबा कर लें, मिन कबल यातियकुमुल अज़ाब, ثم لا تنصرون, اور پھر تمہاری مدد بھی نہ کی جائے. اور بھی بہت سی آیات ہیں. اور توبہ کا مطلب کیا ہے؟ پلٹ آنا گناہوں سے نیکیوں کی طرف. اور استغفار کا مطلب کیا ہے؟ کہ اپنے گناہوں پر نادم ہونا اور ایسی ندامت کہ پھر ان راستوں پر نہ چلیں جو کہ گناہوں والے راستے تھے, پھر وہ باتیں نہ کریں, پھر وہ کام نہ کریں جو اللہ کو ناراض کرنے والے ہیں. یعنی پھر میں اور آپ توبہ کرتے جاتے ہیں اور گناہ بھی کرتے جاتے ہیں. جیسے میں اور آپ کہتے ہیں توبہ توبہ, شوگر تو ہو گئی ہے لیکن ساتھ ساتھ لڈو بھی کھاتے جاتے ہیں. شوگر تو ہو گئی ہے, شوگر میری 300 ہے جی, میری 400 ہے, اور انسولین کے انجیکشن میں لگاتی ہوں, لیکن کہتی ہوں مینگو بڑا سا لانا کیونکہ ایک ہی مینگو کی اجازت ملی ہے. میں اور آپ کہتے ہیں توبہ میری توبہ, اور ساتھ ساتھ غیبت کرتے جاتے ہیں, اللہ معاف کر دے. یعنی گناہ کرنے سے پہلے اجازت کا پرمٹ مانگتے ہیں, گناہ کرنا کرتے ہیں اور اس سے پہلے پرمٹ مانگتے ہیں, اس کو توبہ نہیں کہتے. یہ اللہ کی آیات کا مذاق اڑانا ہے. تو آج کے عمل کا اصول کیا ہے؟ Will Allah forgive me? کیا ہے؟ زور سے سب بولے کہ Yes Allah forgive me, اور زور سے بولے انشاءاللہ کہ اللہ مجھے اور آپ کو معاف کرے گا. موت اس کی ہے کرے جس کا زمانہ افسوس. یوں تو دنیا میں سبھی ہی آئے ہیں مرنے کے لیے, جو تھکے تھکے سے تھے حوصلے وہ شباب بن کے مچل گئے, یوں نظر نظر سے گلے ملی کہ بجھے چراغ بھی جل گئے, جو سنبھل سنبھل کے بہک گئے وہ فریب خوردہ راہ تھے, وہ مقام عشق کو پا گئے جو بہک بہک کر سنبھل گئے, وہ مقام عشق کو پا گئے جو بہک بہک کے سنبھل گئے. غلطی آدم علیہ السلام سے بھی ہوئی تھی, داؤد علیہ السلام سے بھی ہوئی تھی, انبیاء سے بھی ہوئی تھی, لیکن انہوں نے اللہ کی طرف سچا رجوع کیا. تو آئیے اللہ کی طرف رجوع کریں. آرزوئے خوں ہوں یا حسرت پامال, آرزوئے خوں ہوں یا حسرت پامال ہوں, اب تو اس دل کو بنانا ہے تیرے قابل مجھے, اب تو اس دل کو بنانا ہے تیرے قابل مجھے. لوگوں کی تعریف نہیں چاہیے, لوگوں میں شاباش نہیں چاہیے, لوگوں میں پھولوں کے ہار نہیں چاہیے, اور تصویریں مووی نہیں چاہیے کہ میں نے ایک یتیم کو جو ہے نا ایک مشین دے دی ہے. لوگوں میں تعریف کے ڈونگے جو برستے ہیں وہ نہیں چاہیے. اللہ تیری نظر کرم چاہیے. اللہ تو راضی ہو جا تو پھر دنیا میرے قدموں کے نیچے, اور اگر تو ناراض ہو گیا تو پھر مجھے کچھ بھی نہ ملا. اللہ رب العزت مجھ سے اور آپ سے راضی ہو, اور سارے مسلمانوں سے راضی ہو. وہ بہنیں جو ابھی سن رہی ہیں, جو انشاءاللہ اس کی ریکارڈنگ سنیں گی, تو آئیے دعا کر لیتے ہیں. سبحان اللہ و بحمدہ سبحان اللہ العظیم, الحمدللہ رب العالمین, الحمدللہ رب العالمین, ربنا ظلمنا انفسنا, ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم أنت ربي, اللهم أنت ربي, لا إله إلا أنت خلقتني وأنا عبدك وأنا على عهدك ووعدك ما استطعت, أعوذ بك من شر ما صنعت, أبوء لك بنعمتك علي وأبوء بذنبي, فاغفر لي, فاغفر لنا, فاغفر لنا. اللهم أنت ربنا فاغفر لنا, فإنه لا يغفر الذنوب إلا أنت, بس آپ کے سوا پھر ہمارے گناہوں کو بخشنے والا اور کوئی نہیں. فإنه لا يغفر الذنوب إلا أنت, اے اللہ وہ گناہ جو ہم نے چھپ چھپ کر کیے, وہ جو ہم نے سب کے سامنے کیے, وہ جو چھوٹے ہیں وہ جو بڑے ہیں, اب ہمارے سارے گناہوں کو معاف کر دیجئے. ہمیں بھی بخش دیجئے, ہمارے والدین کو بھی بخش دیجئے, ہمارے شوہروں کے والدین کو, ہماری بہوؤں کے والدین کو, ہماری بیٹیاں جو ہیں ان کے شوہروں کو, ہمارے دامادوں کے والدین کو. اللہ تعالیٰ کل مومن مومنات کو بخش دیجئے. آج اس محفل میں
आज ये ऑस्ट्रेलिया में आज का सूरज बहुत रोशन लग रहा है, बहुत सुनहरी है। आज आज जो तूने दारुल ईमान के लिए, दारुल ईमान की ज़िंदगी का, मुसलमानों की ज़िंदगी का एक अहम फ़ैसला किया है कि दारुल ईमान को चैरिटेबल स्टेटस मिला है, अल्लाह ये सिर्फ़ तेरा एहसान है, ये सिर्फ़ तेरा करम है। मग़रिब की दुनिया में उम्मत मुस्लिमा के लिए दारुल ईमान की मदद और हर इस्लामी इंस्टीट्यूट, हर इस्लामी मस्जिद की पूरी दुनिया में ऐसे लोगों से मदद कर जो नेक और मुत्तकी हों। वो नहीं कि दौलत की वजह से, डॉलर की वजह से, उसके आला स्टेटस की वजह से हम उसको मस्जिद का प्रेसिडेंट बना देते हैं, इंस्टीट्यूट का प्रेसिडेंट बना देते हैं। अल्लाह हम उन लोगों को आगे लेकर आए जिनसे तू प्यार करता है और जो तुझसे प्यार करते हैं। तो दारुल ईमान की मदद नेक और मुत्तकी लोगों से कर। और पहले दिन से लेकर आज तक जिस जिसने इसकी मदद की है, जिसने दरियां बिछाई, जिसने कुर्सियां लगाई और जिसने दारुल ईमान की ईमान की पुकार पर, कुरान की पुकार पर लबैक कहा, खा वो पाकिस्तान में थे, खा वो बहरीन में थे, वो अमेरिका में थे, वो कनाडा में थे, वो ऑस्ट्रेलिया में थे, हमारी बहनें, हमारे भाई, हमारे बच्चे, हमारी बच्चियां, हम सब के लिए दुआ करते हैं कि उन सब की कोशिशों को कबूल कर लेना, उनके लिए इसको सदका जारिया बना देना, उन हमारी उम्मत मुस्लिमा की, उम्मत मुस्लिमा की नस्लों में नेकी लिख दे, उम्मत मुस्लिमा को अच्छी क़यादत दे। रब्बना हबलना मिन अज़वाजिना वज़ुर्रियातिना कुर्रत आयुनिन वज़अलना लिल्मुत्तकीना इमामा। ए हमारे रब, ये चैरिटेबल स्टेटस, आज मेरा बेटा इसमें मौजूद नहीं है, जब इसका आगाज़ किया था तो मेरे साथ था और आज वो मेरे साथ नहीं है, तो इस दारुल ईमान को उसके लिए सदका जारिया बना दे। और वो तमाम बहनें और वो साथी और वो लोग जो दुआ करते थे और आज भी वो हमारे साथ हैं और वो जो दुनिया से चले गए, उन सब के लिए इसको सदका जारिया बना दे। जवान बूढ़े और हर इस्लामी इदारे को, हर मस्जिद को एक सूरज बना दे, एक बहता हुआ नेकी का समंदर बना दे, इनको उनको बहता हुआ नेकी का मंबा बना दे, उनको बहता हुआ नेकियों का, खैरात का, हसनात का, मुसलमानों के इत्तेहाद का ज़रिया बना दे। आज मुसलमान इतनी तादाद में है कि इतनी तादाद में कतरे जमा हों तो समंदर बन जाए और ज़र्रे जमा हों रेत के तो पहाड़ सहरा बन जाए, और इतनी तादाद में मुसलमान हैं लेकिन आज उम्मत मुस्लिमा जो है उनके ऊपर गम के बादल हैं। आज मुसलमानों में इत्तेहाद नहीं है, आज मुसलमानों को फरोई इख्तलाफात में उलझे हुए हैं। हम सब में इत्तेहाद दे दे, हम सब में प्यार दे दे और हम सब को हुकूक अल्लाह के साथ हुकूकुल इबाद अदा करने की तौफीक अता कर। जो बीमार हैं उनको सेहत कामला अता कर। हमारी बेटियां, हमारी बहनें, आज जिन बहनों ने शदीद बीमार हैं और उनके लिए दुआओं की दरख्वास्त की है, जो यहाँ मौजूद हैं और जो दूर हैं, दूर प्रदेश में हैं, हॉस्पिटल में हैं, कहीं भी हैं, बहनें हैं या भाई हैं, जवान हैं या बूढ़े हैं, तू चाहे तो मिट्टी की चुटकी पे शिफा दे दे। ए अय्यूब अलैहिस्सलाम को बीमारी में शिफा देने वाले रब, इनको शिफा दे दे। अल्लाहुम्मा रब्बन नास वश्फी अंता शाफी ला शिफा इल्ला शिफाउक वला युगादिरु सकामा। और हमारे बेटियां बेटे जो इम्तहान दे रहे हैं, वो लाइसेंसिंग का, मेडिकल का इम्तहान है या और अपनी ज़िंदगी के जो इम्तहान हैं, हाई स्कूल के हैं या के आगे यूनिवर्सिटी के और प्रोफेशनल इम्तहान हैं, ऐ हमारे रब हमारे बच्चों के जहन तेज़ कर दे, हमारी बेटियों के जहन तेज़ कर दे, हमारी बहुओं के, दामादों के, हम सब के जहन तेज़ कर दे, लायक कर दे और इनको इनके इम्तहानों में पास कर दे। उम्मत मुस्लिमा के लिए, हमारे बेटे बेटियों और हमारे भाई और बहनों के लिए, हम सब के लिए रिज़्क़े हलाल के दरवाज़े खोल दे, रिज़्क़े हलाल में बरकत अता कर, हमारे बच्चे और बच्चियों को अच्छे रिश्ते दे दे, नेक और अच्छे लोगों से, मुत्तकी लोगों से हमारी मदद कर। रब्बे इन्नी लिमा अनज़लता इलैया मिन खैरिन फ़कीर। हम फ़कीर हैं, हमारा हमारे फैले हुए हाथ, हमारा फैला हुआ दामन, हम मोहताज हैं, तू गनी है, हम फ़कीर हैं, तू दाता है, तू हमारे उठे हुए हाथों को खाली ना लौटाना, हम सब की नेक और जायज़ ख्वाहिशात को कबूल कर ले।
हमारी बेटियां, हमारे बेटे, हमारी बहनें, हमारे भाई डिप्रेशन में हैं, बीमार हैं, हम में से जो लोग डिप्रेशन में हैं उनके इस मूजी मर्ज को दूर करके उनको सेहत दे दे, उनको समझ दे दे, उनको उम्मीद दे दे, उनको हैप्पीनेस दे दे, उनको इनर पीस दे दे। और ऐ हमारे रब, जो दुनिया से चले गए हमारे मोमिन मोमिनात, उनकी मग़फ़रत कर दे। हम सब जो यहाँ मौजूद हैं और जो बाकी दुनिया मौजूद है, सबकी मग़फ़रत कर दे। रब्बिरहमहुमा कमा रब्बयानी सगीरा, हमारे बूढ़े वालदैन पर रहम कर, उनकी तन्हाइयाँ, उनका बुढ़ापा, उनका वारिस बन जा, उनको किसी का मोहताज ना करना। लोग रहम करके या औलाद जो है वो बेरहमी के साथ उनकी खिदमत ना करे, मोहब्बत के साथ, इज्जत के साथ, सआदत समझ कर, जन्नत समझ कर और नेकी का मौका समझ कर वालदैन की हमें खिदमत करने की तौफीक अता कर। वो जो आपस में रूठे हैं, ए हमारे रब, आपस में सुलह की कोई सबील पैदा कर दे। बहनों को भाइयों से मिलवा, भाइयों को भाइयों से मिलवा, औलाद को वालदैन से मिला, वालदैन को औलाद से मिलवा और आपस में मोहब्बत पैदा कर। अल्लाहुम्मा अल्लिफ बैना कुलूबिना व असलिह ज़ाता बैनिना, हमारे दिलों में मोहब्बत दे और आपस में दिलों को मोहब्बत और उल्फत से भर दे। जिन्होंने हज नहीं किए उनको, उनके लिए हज का रास्ता पैदा कर दे। जिन्होंने हज कर लिए हैं उनको अपने हज की हिफाजत करने वाला बना। और ऐ हमारे रब, अहमद को, हम सब को, मुझे, मेरे शोहर को, मेरी जितनी बहनें हैं उनको, उनके शोहरों को, इनकी औलादों को, मेरी औलादों को, सारे जितने भी मुसलमान हैं उनको और उनकी औलादों को, उनके वालदैन को, उनको, उनके सब घर वालों को, ऐ 70 माओं से बढ़कर मोहब्बत करने वाले, ऐ अरहमर राहिमीन, ऐ अकरमल अकरमीन, हमें सबको जन्नतुल फिरदौस दे दे, बग़ैर हिसाब के, बग़ैर हिसाब के। मेरे अहमद को, हम सब को बग़ैर हिसाब के जन्नतुल फिरदौस में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का साथ नसीब करना। अनअमता अलैहिम में हम सबको शामिल कर देना। हम सब के बच्चों को, बच्चों के साथ, उनके वालदैन बहन भाइयों के साथ हम सबको जन्नतुल फिरदौस में इकट्ठा कर देना। हम सब से राज़ी हो जा, हर एक की नेक और जायज़ ख्वाहिश को कबूल कर दे। जो बे औलाद है उनकी, उनको नेक और सवाल औलाद अता कर। जो प्रेगनेंट है उनको खैरियत से फारिग कर। और जिन जिन बहनों ने कुछ दुआओं के लिए कहा है, ख़ास तौर पे उनकी वो दुआएं कबूल कर ले। और इस मस्जिद को दिन दुगनी रात चुगनी तरक्की अता कर। इस मस्जिद को जिसने ये ज़मीन का टुकड़ा दिया, ए मेरे रब, तेरा जिक्र करने के लिए, तेरा शुक्र करने के लिए, तेरी बातें करने के लिए, तेरी बातें करते करते ये दिन भी मैं गुजार दूँ, पूरी ज़िंदगी गुजार दूँ। जिसने फ्लायर बनाया, जिसने कुर्सियाँ लगाईं, जिसने दरवाज़ा खोला, जिसने राइड दी, जिसने नेकी में ज़र्रा बराबर भी हिस्सा डाला, तो उसको कबूल कर लेना। उसको इतना अजर देना, इतना अजर देना कि अपने मुकर्रबीन में शामिल कर लेना। बग़ैर हिसाब के उनकी नस्लों में नेकी लिख देना और हमारी नस्लों में को सदका जारिया बना दे। रब्बना तकब्बल मिन्ना, रब्बना तकब्बल मिन्ना, इन्नक अंतस समीउल अलीम। और ऐ मेरे रब, ऐ 70 माओं से बढ़कर मोहब्बत करने वाले, तू हमारी दुआओं को कबूल कर ले। तूने कुरान में फरमाया, मैं सिर्फ मुत्तकियों की दुआएं कबूल करता हूँ। इस महफिल में अगर कोई भी मुत्तकी है जो तुझसे प्यार करती है और तू उससे प्यार करता है, उसकी नेकी के तुफैल, उसके सदक़े, कोई बुज़ुर्ग है, कोई बेटी है और उसकी आँखें और उसका दिल यूसुफ़ अलैहिस्सलाम जैसा है और उसका बीबी मरियम की तरह है और बीबी आसिया की तरह है, बस तू उसके तुफैल हम सब की भी मग़फ़रत कर दे, हम सब से राज़ी हो जा। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम। वसल्लल्लाहु तआला अला खैरि खल्क़िही मुहम्मदिन व अलैहि वसहाबिही अजमईन बिरहमतिका या अरहमर राहिमीन। आमीन सुम्मा।